بسم اللہ الرحمن الرحیم. السلام علیکم محترم سامعین. پیش خدمت ہے ابن صفی کی جاسوسی دنیا، ناول نمبر 94، شیطانی جھیل. یہ دوسرا حصہ ہے ساتواں جزیرہ کا. پیشکش کرتبہ آڈیو لائبریری. دیگر معلومات اور مزید کتابوں کے لیے رابطہ کیجیے 03067878222 یا پھر ہماری ویب سائٹ وزٹ کیجیے www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں پارٹ 1،
جاسوسی دنیا نمبر 94، شیطانی جھیل، دوسرا حصہ، پیش رس. ساتواں جزیرہ کے بعد اسی سلسلے کی دوسری کتاب شیطانی جھیل ملاحظہ فرمائیے. ساتواں جزیرہ کی کہانی قاسم کے اغوا سے شروع ہوئی تھی اور شیطانی جھیل کا اختتام اس کی بازیابی پر ہوا ہے. شیطانی جھیل سے متعلق اگر اس کہانی میں آپ کو اپنے کسی سوال کا جواب نہ مل سکے تو براہ راست مجھے لکھ بھیجیے. اس طرح مجھے اس کے بعد والی کہانی کا ڈھانچہ تیار کرنے میں مدد بھی ملے گی اور آپ مطمئن بھی ہو جائیں گے. ادھر بتیرے پڑھنے والے مجھ سے اس بنا پر خفا رہے ہیں کہ میں دھڑا دھڑ فریدی کے ناول کیوں لکھ رہا ہوں. آخر عمران کہاں گیا؟ عمران پھر آ رہا ہے، مطمئن رہیے. اس بار کچھ عجیب قسم کے خطوط موصول ہوئے ہیں. لاہور سے کسی صاحبہ نے 28 پیسے کے بیرنگ لفافے کے ذریعے مجھے مطلع کیا ہے کہ انہیں میری کتابیں مہنگے داموں خریدنی پڑتی ہیں. پتہ نہیں ایسا کیوں ہوتا ہے جبکہ کافی تعداد میں کتب لاہور جاتی ہیں. بہرحال میری استدعا ہے کہ کتاب پر چھپی ہوئی قیمت سے ایک پیسہ بھی زیادہ دانا کیجیے اور مجھے اس دکان کا پتہ لکھ بھیجیے جہاں سے میری کتب مقررہ قیمتوں میں اضافے کے ساتھ فروخت ہوتی ہیں. ویسے آپ نے اس کا انتقام مجھ سے بیرنگ لفافے کی شکل میں لیا ہے، حالانکہ میں بےچارہ، خیر اللہ آپ کو معاف کرے. دوسرا خط بمبئی سے موصول ہوا ہے. لفافے پر پتہ میرا ہی ہے لیکن لفافے سے برآمد ہونے والا خط کراچی کے کسی صاحبہ کے نام ہے. ہو سکتا ہے میرا خط ان صاحبہ کے پاس پہنچا ہو. اگر وہ مناسب سمجھے تو اس غلطی کا ازالہ ممکن ہے. ایک صاحب نے ملتان سے پوچھا ہے کہ عمران عورتوں سے کیوں دور بھاگتا ہے. پھر لکھتے ہیں مہربانی کر کے عمران کی شادی جولیا نافٹنر واٹر سے کرا دیں، بڑی نوازش ہوگی. بھلا آپ کو اس سے کیا فائدہ ہوگا، مانا کہ آپ کا نام بھی عمران ہی ہے. لیکن علی عمران کی شادی سے بھلا عمران احمد صاحب کو کیا فائدہ پہنچے گا؟ آپ ہی نہیں اکثر خواتین و حضرات کی خواہش ہے کہ فریدی، حمید اور عمران کی شادیاں کرا دی جائیں، لیکن میں اس قسم کے مشوروں پر عمل کرنے پر تیار نہیں. اگر یہ لوگ بال بچیداری میں پڑ گئے تو میرا کیا بنے گا؟ ابھی تو ان کی ساری کی ساری کمائی پر میں ہی قابض رہتا ہوں. خدا وہ روز بد نہ لائے کہ ان کے چہروں کے پھول کھلیں. آپ بھی ہاتھ اٹھائیے بد دعا کے لیے. بھائی عمران احمد صاحب، آپ خود اپنی شادی کی فکر کیجیے. پھر سال بھر کے بعد اگر آپ نے علی عمران کی بھی شادی کی خواہش کی تو ضرور کرا دوں گا. ویسے توقع ہے کہ 6 ماہ بعد ہی آپ شادی کا دریا میں ڈال کر نعرہ لگاتے پھریں گے. شفیق الرحمان صاحب سے معذرت کے ساتھ ابن صفی. مصنف کی سیکرٹری. سائرہ سوچ رہی تھی آخر کلندر کی کوئی کل سیدھی بھی ہے. پھر فوراً یہ بھی سوچنا پڑا کہ دیکھیے اب اونٹ کس کروٹ بیٹھتا ہے. حتی الامکان وہ اسی کے لیے کوشاں رہی تھی کہ اسے کلندر کے ساتھ کہیں باہر نہ جانا پڑے، لیکن وہ تو اس مسئلے کے تصفیہ کے لیے اس کے گھر آ دھمکا اور سائرہ کے ہاتھ پیر پھول گئے. وہ ڈر رہی تھی کہ کہیں اس کا باپ حامی نہ بھر لے. اس کے باپ کو معلوم ہوا کہ سائرہ کا باپ مکان کے سامنے کھڑا ہے اور اس سے ملنا چاہتا ہے تو وہ بھی نروس ہو گیا. وہ ڈرا کہ کہیں وہ سائرہ کو ملازمت سے الگ کر دینے کی اطلاع نہ لایا ہو. اس کا خیال تھا کہ سائرہ ایک ضدی، چڑچڑی اور خود سر لڑکی ہے. اس کے ساتھ کسی کا نباہ ناممکن نہیں تو مشکل ضرور ہے. وہ خود بیچارہ ملازمت کر چکا تھا اور اچھی طرح جانتا تھا کہ ملازمت برقرار رکھنے کے لیے آدمی کو بعض اوقات خود اپنی ہی نظر سے گرنا پڑتا ہے. بہرحال جسم اور روح کا رشتہ استوار رکھنے کے لیے کیا کچھ نہیں کرنا پڑتا. خود اس نے پٹوار گیری سے ترقی کر کے قانون گوئی حاصل کی تھی اور ایک سے دوسرے عہدے تک فاصلہ کس طرح طے ہوا تھا یہ اس کا دل ہی جانتا ہے. اس نشست کے کمرے سے جلدی جلدی کاٹ کباڑ اٹھا کر صحن میں پھینکا اور سال خوردہ فرنیچر کی گرد جھاڑنے لگا. سائرہ سے کہہ دیا تھا کہ وہ اسے چند منٹ باہر ہی الجھائے رکھے. پردہ نشین بیوی کو آنکھیں دکھائی تھی کہ وہ اس کی موجودگی میں بچوں کو کاٹنے کوسنے سے احتراز کرے گی. پھر کسی نے کسی طرح کلندر کا استقبال کر کے نشست کے کمرے میں لایا تھا. آپ ہی عبد الغفور صاحب، کلندر نے مسافر کے لیے ہاتھ بڑھاتے ہوئے خشک لہجے میں کہا. آپ سے مل کر خوشی ہوئی. جی یہ ہماری خوش قسمتی ہے کہ میں یہاں تشریف لایا ہوں. اس بار اس کا لہجہ پہلے سے بھی زیادہ خشک تھا. عبد الغفور نے دانت نکال دیے. اس وقت اس کی بہینہ ایسی حالت تھی جیسے اب ڈپٹی صاحب کے سامنے اچانک پیشی ہو گئی ہو. سائرہ میری سیکرٹری ہے، کلندر نے بیٹھتے ہوئے کہا. جی ہاں جی ہاں، آپ جانتے ہیں کہ ایک سیکرٹری کے فرائض کیا ہوتے ہیں؟ جی ہاں عبدالغفور جلدی سے بولا اور کھانسنے لگا۔ ٹی بی کا مریض تھا، اس لیے ہیجانی لمحات اس کے لیے کھانسیوں کی یلکار لاتے تھے۔ قلندر نے جیب سے رومال نکال کر ناک پر رکھ لیا، آنکھوں میں گہرا تنفر لہرے لے رہا تھا۔ وہ کھانس چکا تو ہانپنے لگا۔ سائرہ اتنی نروس تھی کہ دوڑ کر اس کے لیے پانی کا گلاس بھی نہ لا سکی۔ بہرحال وہ ہانپتا اور بے بسی سے قلندر کی طرف دیکھتا رہا۔ تو آپ ایک سیکرٹری کے فرائض سے واقف ہیں، لیکن آپ نے اپنی لڑکی کی صحیح تربیت نہیں کی، یہ میں کیا سن رہا تھا؟ عبدالغفور آنکھیں نکال کر سائرہ کی طرف مڑا۔ قلندر سختی سے ہونٹ پر ہونٹ جمائے بیٹھا سامنے دیوار کو گھورتا رہا۔ میں سائرہ ہکلائی۔ بتاؤ، عبدالغفور نے حلق پر زور دے کر کہا۔ اسے پھر کھانسی آ گئی۔ یہ مجھے باہر لے جانا چاہتے ہیں۔ جی، عبدالغفور قلندر کی طرف مڑا، آنکھوں میں تحیر امیز اصف خام تھا۔ کوئی بھی سیکرٹری کو ساتھ لیے بغیر کہیں باہر نہیں جاتا، کیوں؟ کیا میں غلط کہہ رہا ہوں؟ پھر سیکرٹری رکھنے کا فائدہ ہی کیا؟ عبدالغفور اس بار سوچ میں پڑ گیا اور قلندر اسے گھورتا رہا۔ تھوڑی دیر بعد عبدالغفور نے نہیں کسی آواز میں کہا، جی میری برادری والے۔ بس، قلندر ہاتھ اٹھا کر بولا، میں سمجھ گیا، ارزل طبقے کی برادریاں اب بھی برقرار ہیں۔ یہی بات تھی تو لڑکی کو تعلیم کیوں دلائی تھی؟ اپنی ہی برادری کے کسی ٹانگے والے سے بیاہ دیتے۔ جی یہ بات نہیں، اس نے کچھ کہنا چاہا لیکن پھر خاموش رہ گیا۔ سائرہ کا غصے کے مارے برا حال تھا، بس چلتا تو قلندر کا منہ نوچ لیتی۔ پھر کس لیے تعلیم دلائی تھی؟ کیا اس لیے بی اے کی ڈگری سمیت اسے اپنی برادری کے کسی ٹانگے والے کے حوالے کر دو گے؟ جی اب میں کیا بتاؤں، عبدالغفور نے بے بسی سے کہا۔ صریحاً یہی مقصد تھا کہ وہ تمہاری کفالت کرے۔ اور سنو، اگر اسی کی سی اہلیت رکھنے والا کوئی لڑکا ہوتا تو اسے 250 روپے ماہوار سے زیادہ کی ملازمت نہ ملتی، لیکن یہ اب 450 روپے ماہوار کما رہی ہے۔ جی ہاں میں آپ کا شکر گزار ہوں۔ شکر گزاری میرے کس کام کی؟ آپ کہاں تشریف لے جا رہے ہیں؟ نومی چار، تم جانتے ہو کہ میں مصنف ہوں، میرے لیے ماحول کی تبدیلی ضروری ہے۔ میں کچھ بہت ہی اہم کتابیں لکھنا چاہتا ہوں، لیکن سونار کی فضا اس کے لیے سازگار نہیں۔ عبدالغفور فوراً ہی کچھ نہ بولا، سر چکائے بیٹھا رہا۔ قلندر اسے گھورے جا رہا تھا۔ عبدالغفور سوچتا رہا، آدھی پنشن فروخت کر چکا ہوں، آدھی تو مہینے کے 4 دن بھی نہ نکال سکے گی۔ اگر سائرہ کی ملازمت بھی جاتی رہی تو کیا ہوگا؟ بچوں کی فیس کیسے ادا ہوگی؟ ڈاکٹر کے بلوں کی ادائیگی کیسے ہوگی؟ کسی دوسری جگہ وہ 450 نہیں حاصل کر سکے گی۔ یہ آدمی صرف سنکی معلوم ہوتا ہے، سنکی اور صاف گو، دل کا برا نہیں اور اوباش بھی نہیں ہو سکتا۔ میں نے اپنے بال دھوپ میں تھوڑے ہی سفید کیے ہیں، صورت دیکھ کر بتا سکتا ہوں کہ کون کیسا آدمی ہے، برادری والوں کا کیا ہے، کون حرام زاد یہ پوچھتا ہے کہ عبدالغفور مر رہے ہو یا جی رہے ہو، جہنم میں جائیں سب، اور پھر کون سا مجھے اپنی بیٹی کو ان جاہلوں میں بیاہنا ہے۔ بالآخر اس نے سر اٹھا کر پھنسی سی آواز میں کہا، جی بہت اچھا ابا جی، سائرہ قریب قریب چیخ پڑی۔ عبدالغفور نے مغموم سی آنکھوں سے اس کی طرف دیکھا اور نرم لہجے میں بولا، بیٹا زمانہ بہت ترقی کر چکا ہے۔ پھر سوچنے لگا کہ اب اسے کیا کہنا چاہیے۔ اتنے میں ایک جیٹ طیارہ کان پھاڑتا ہوا چھت سے گزر گیا اور عبدالغفور نے تھوک نکل کر کہا، لڑکیاں آج کل ہوائی جہاز اڑاتی ہیں۔ سائرہ نچلا ہوں تو میں دبا کر رہ گئی۔ بہرحال اب کوئی بہانہ باقی نہیں رہا تھا، قلندر چلا گیا، لیکن سائرہ بھی گھر میں نہیں ٹک سکی تھی، کیونکہ اس کے باپ کے فیصلے سے اس کی ماں نے اس حد تک اختلاف کیا تھا کہ کہنے لگی، اسے بہتر تو یہ تھا کہ تم بیٹی کو چکلے میں بٹھا آتے۔ باپ جوتا لے کر جھپٹا، سائرہ بیچ میں آ گئے اور وہ کھانسیوں کی پرواہ کے بغیر چیخ چیخ کر کہتا رہا، حرامزادی جاہل، تو کیا جانے، یہ نیا زمانہ ہے، کتیا کی بچی۔ بوڑھیا چیخ چیخ کر روتی اور عبدالغفور کی ساتھ پشتوں کو نوازتی رہی، اور سائرہ گھر سے نکل کھڑی ہوئی۔ اسی دن ٹھیک 2 بجے اسے سنار بھی پہنچنا تھا۔ وہاں سے دونوں سٹیمر پر ساتھ سفر کرتے، سامان ہی کیا لینا تھا، اٹیچی میں چند جوڑے کپڑے رکھ لیے تھے۔ اس کا خیال تھا کہ قلندر عادت کے مطابق اس مسئلے پر مزید گفتگو نہیں کرے گا، جو بات جہاں شروع ہو کر ختم ہوتی اسے آگے کبھی نہ بڑھاتا، ایسا معلوم ہوتا ہے جیسے وہ اس کے متعلق سب کچھ بھول گیا ہو۔ لیکن اس معاملے کو نہ جانے کیوں دوبارہ چھیڑ بیٹھا۔ آخر تم کیوں نہیں جانا چاہتی تھی میرے ساتھ؟ اس نے پوچھا۔ سائرہ کی سمجھ میں نہ آیا کہ کیا جواب دے۔ ویسے ساتھ جانے پر ناراض مندی کی اس کے علاوہ اور کوئی وجہ نہیں تھی کہ 24 گھنٹے بور ہونا اس کے بس کا روگ نہیں تھا۔ بولو، بتاؤ مجھے، وہ آنکھیں نکال کر گرایا، دراصل مجھے ڈر معلوم ہوتا تھا مجھ سے، قلندر اچھل پڑا۔ جی نہیں، اس سے کس سے؟ وہ جو میرا تعاقب کرتا ہے، اس نے آج پہلے قلندر سے اس کا تذکرہ کیا، غیر ارادی طور پر کچھ نہ کچھ تو بولنا ہی تھا۔ یہ بات زبان سے نکل گئی، کون کرتا ہے تمہارے تعاقب؟ وہ آنکھیں نکال کر بولا، اور سائرہ کو پوری کہانی شروع سے دہرانی پڑی۔ پھر یہ بھی بتایا کہ وہ کس طرح کیپٹن حمید کو دھوکہ دے کر निकल गया था और फिर इसके बाद से नजर नहीं आया था। कलंदर थोड़ी देर तक सोचता रहा, फिर घुसीली आवाज में बोला, तुम नहीं समझ सकती, ये इसी मर्दूत की हरकत होगी, नहीं ये नामुमकिन है। क्या वो आंखें निकालकर घुराया, मैं गलत कह रहा हूँ? जी नहीं, सायरा बौखला आ गई, मैं उसे अच्छी तरह जानता हूँ। ये हरकत उसने महज इसलिए की थी कि तुम उससे इसका तज़किरा करो और वो तुम्हें अपना ममनून करम बनाने के लिए तुम्हारी मदद का वादा कर ले। अरे वो सुअर का बच्चा, मैं इसे अच्छी तरह जानता हूँ, लड़कियों से मुतारफ होने का माहिर है। अगर ऐसा नहीं था तो रोजाना दौड़कर आता क्यों था? यही बात थी। इस पर सायरे ने उसे खंजर वाला वाक्य भी बताया। सब बकवास है, वो बुरा समूह बनाकर बोला, इस ड्रामे में जोर पैदा करने के लिए ये हरकत भी कर बैठा होगा। खुद ही किसी आदमी से कह दिया होगा कि खंजर फेंक कर भाग निकले, लेकिन अगर वो खंजर लग ही जाता तो ऐसा रहा ही ना होगा कि लग सकता। क्या तुमने उस खंजर को हाथ में लेकर देखा था? जी नहीं। तो बस इसी पर यकीन कर लो जो मैं कह रहा हूँ। सायरा कश्मकश में पड़ गई। खंजर के बारे में हमीद का रवैया याद आया, उसने इसकी कतई परवाह नहीं की थी, हत्ता के उठकर देखा तक नहीं था। फिर क्या कलंदर सच ही कह रहा है? नौमी चार, सचमुच बड़ी हसीन जगह साबित हुई। हमीद सोच रहा था कि पहले कभी क्यों ना आया। इससे बड़ी तफरीह गाह शायद मुल्क में कोई दूसरी नहीं थी, लेकिन तफरीह से पहले काम जरूरी था। इसने होटल मोनाको में क्याम किया और इसी दिन से काम भी शुरू कर दिया, लेकिन पहली ही मंजिल पर नाकामी का मुंह देखना पड़ा। तार घर वालों ने बताया कि वो खुद भी इस सिलसिले में काफी बेजार हो चुके हैं, क्योंकि हनीमून यहाँ किसी का भी टेलीग्राफिक एड्रेस नहीं है, लेकिन इसके बावजूद इस पता पर तार आते हैं और रदी की टोकरी की नजर हो जाते हैं। क्या कुछ महफूज भी है? हमीद ने पूछा। हो सकता है, मैं यकीन के साथ नहीं कह सकता, पोस्टमास्टर ने कहा। तब हमीद ने इसे अपना कार्ड देते हुए कहा, यह बहुत जरूरी है। पोस्टमास्टर का मुंह खुला और फिर बंद हो गया। इसकी पेशानी पर सलवटें उभर आई और वो कुछ देर बाद बुड़बुड़ आया, यही तो मैं कहता था कि कुछ गड़बड़ जरूर है। हमीद चारों तरफ देखकर बोला, आप किसी से बताएंगे नहीं कि मैं कौन हूँ और क्या चाहता हूँ? जी हाँ, कतई नहीं, कतई नहीं, वो हमीद की आंखों में देखता हुआ पुरतफकर लहजे में बोला। मोहम्मद था और उलझे हुए जहन का आदमी मालूम होता था। हमीद ने उसे गौर से देखा और अपनी इस हिमाकत पर अफसोस करने लगा। जब मेकअप में था तो उसे अपनी सही शख्सियत से आगाह करने की क्या जरूरत थी? हनीमून एक टेलीग्राफिक एड्रेस था, उसे पते पर तार आते थे, लेकिन उन्हें मौसूल करने वाला कोई नहीं था। क्या इस पते पर तार भेजने वाले इस हकीकत से लाइलम हो सकते हैं कि इनके तार तकसीम नहीं किए जा सके? ऐसी सूरत में हनीमून वाले तारों का सिलसिला खत्म हो जाना चाहिए था, लेकिन पोस्टमास्टर के बयान के मुताबिक वो अब भी आते रहते हैं। पोस्टमास्टर ने जल्द ही 10-12 तार इसके हवाले किए। इनमें वो दोनों तार भी मौजूद थे जो सेवंथ आईलैंड से किसी मोबी ने रवाना किए थे। मैं उन्हें ले जाना चाहता हूँ। बिल्कुल ले जाइए जनाब, पोस्टमास्टर ने बौखलाए हुए लहजे में कहा। मेरा ख्याल है कि आप मुझे इनकी रसीद भी इनायत करेंगे। बिल्कुल बिल्कुल, हमीद ने कहा और कागज के एक टुकड़े पर रसीद लिखने लगा। क्यों साहब? पोस्टमास्टर बोला। पुलिस इस सिलसिले में मुझसे जवाब तो ना तलब करेगी? किस सिलसिले में? हमीद ने सर उठाए बगैर पूछा। यही कि मैं इस मामले को पुलिस के इलम में क्यों नहीं लाया? आप कैसे समझ लेते कि पुलिस को इनसे दिलचस्पी हो सकती है? यही तो, वो सर हिलाकर बोला। बस अब इस सिलसिले में कतई खामोशी अख्तियार कीजिए और इसके बाद भी जो तार आए इन्हें मेरे लिए एहतियात से रख लीजिए। मैं यही करूंगा जनाब, यही करूंगा। हमीद ने सारे तार समेट कर बैग में रखे और वहां से चल पड़ा। काउंटर पर बैठी हुई एक लड़की उसे गौर से देख रही थी। हमीद उसकी तरफ देखकर मुस्कुराया था और लड़की भी अपनी बेसाख्ता किस्म की मुस्कुराहट को दबाती हुई दूसरी तरफ मुड़ गई थी। कोई और मौका होता तो शायद इसकी यह मुस्कुराहट उसे रोक भी लेती, लेकिन इस वक्त वो अच्छी तरह जानता था कि यह रुकना किसी तरह भी मुनासिब ना होगा। जाहिर है कि वो तार जाया कर देने के लिए तो भेजे नहीं जाते थे, इनका कोई मकसद था जो किसी न किसी को जरूर हासिल होता था। हो सकता है तार घर ही के किसी फर्क के लिए वो तार आते रहे हों। बहरहाल फरीदी ने जो काम उसे सौंपना था इसकी तकमील हो चुकी थी। अब वो इसकी हिदायत हासिल किए बगैर दूसरा कदम नहीं उठा सकता था। वैसे जाती तौर पर अपनी इस हिमाकत का अजाला तो करना ही था कि उसने खुद को पोस्टमास्टर पर जाहिर कर दिया था, और ये अजाला इसके अलावा और क्या होता कि मौजूदा मेकअप खत्म करके कोई दूसरी वजह इख्तियार करता। लेकिन मसला था होटल का कमरा तो उसने दो अफराद की रिहाइश के लिए अंगेज किया था, लेकिन खुद भी मेकअप में वहाँ मुतारफ हुआ था। इसके अलावा किसी दूसरे मेकअप में रिहाइश नामुमकिन हो जाती। होटल पहुँचते तदबीर सूझ ही गई और उसने काउंटर क्लर्क से कहा, अगर कोई मिस्टर परवेज वहाँ आए और उसे पूछे तो उन्हें फौरन इसके कमरे में भिजवा दिया जाए, क्योंकि वो उसके साथ क्याम ही करने के घर से आ रहे हैं। रास्ते में इसने ख्याल रखा था कि कहीं कोई इसका ताकुब तो नहीं कर रहा, और होटल में दाखिल होते वक्त कतई तौर पर मुतमईन था कि कोई इसके पीछे नहीं आया। अपने कमरे में पहुंचकर कुछ देर आराम करने के बाद उसने लिबास तब्दील किया और मेकअप میں بھی تبدیلی کر کے باہر نکل آیا. تھوڑی دیر بعد وہ کاؤنٹر کلرک سے کیپٹن خاور کے متعلق پوچھ رہا تھا. آپ مسٹر پرویز ہیں؟ کاؤنٹر کلرک نے پوچھا. جی ہاں کیپٹن خاور کمرہ نمبر 17 میں آپ کے منتظر ہیں. میں پہلے یہاں کبھی نہیں آیا, کیا آپ کسی کو ساتھ نہ کر دیں گے؟ ضرور کاؤنٹر کلرک نے ایک ویٹر کو اشارے سے بلا کر کہا, کمرہ نمبر 17 میں لے جاؤ. کمرہ نمبر 17 کے دروازے پر رک کر حمید نے دستک دی. چند لمحے کھڑا رہا اور پھر دروازے کو دھکا دے کر اندر چلا آیا. اب وہ کیپٹن خاور سے مسٹر پرویز ہو چکا تھا اور سوچ رہا تھا کہ فریدی کو اس تبدیلی کی اطلاع دینی چاہیے, لیکن اسی ہوٹل کا فون استعمال کرنا نامناسب سمجھا کیونکہ ایکسچینج پر بیٹھنے والی لڑکی ان کی گفتگو کو یقینی طور پر سن لیتی. شام تک وہ کمرے ہی میں پڑا رہا, 6 بجے باہر نکلا. سوچ رہا تھا کہیں سے فون پر سیون آئیلینڈ کے ہوٹل سی سائٹ ہیون سے رابطہ قائم کر کے فریدی سے گفتگو کرے. یہاں اور بھی کئی اچھے ہوٹل تھے. ڈائریکٹری دیکھ کر ایک کا انتخاب کیا. وہ چاہتا تو مقامی پولیس اسٹیشن سے بھی فون کر سکتا تھا, لیکن اس کے لیے اسے پھر اپنی شخصیت ظاہر کرنی پڑتی. ہوٹل مونٹی کارلو کے ڈائننگ ہال میں داخل ہوتے وقت اسے ہوٹل کے آج کے تفریحی پروگرام کی ایک کاپی دی گئی. وہ اسے لیے ہوئے ایک میز کے قریب جا بیٹھا. یہاں تک چلا تو آیا تھا, لیکن اب سوچ رہا تھا کہ کسی ہوٹل سے فون کرنا تو بالکل ہی غیر محفوظ ہوگا کیونکہ ہر ہوٹل کا الگ ایکسچینج ہوتا ہے اور آپریٹر ساری گفتگو سنتے ہیں. معاملہ ایسا تھا کہ تفصیل بیان کے بغیر وہ پوری رپورٹ دے ہی نہیں سکتا تھا. دیکھا جائے گا, وہ دوسرے دن سیون آئیلینڈ پہنچ جائے گا. پھر اس نے ویٹر سے کافی لانے کو کہا اور ریکریشن ہال کے پروگرام کی کافی دیکھنے لگا. آج ٹوسٹ کی رات تھی, مغربی ٹوسٹوں کے ساتھ ہی ساتھ لیڈی ٹوسٹ اور خیبر ٹوسٹ وغیرہ کے نام بھی نظر آئے اور اس نے سوچا کہ شام یہیں گزاری جائے. ویٹر کافی رکھ کر چلا گیا تھا. وہ کافی پاٹ کا ڈھکن اٹھا کر سوندھی بھاپ سے لطف اندوز ہوتا رہا, پھر پیالی میں شکر ڈال کر کافی اندیلنے جا ہی رہا تھا کہ بے ساختہ چونک پڑا. گلندر بیابانی کی سیکرٹری سائرہ اوپری منزل کے زینے طے کر کے ڈائننگ ہال کے فرش پر قدم رکھ رہی تھی. حمید نے متحیرانہ انداز میں سیٹی بجائی اور سر کا پچھلا حصہ سہلانے لگا. اب سائرہ آہستہ آہستہ چلتے ہوئے ایک خالی میز کی طرف جا رہی تھی. حمید مطمئن تھا کہ وہ اسے پہچان نہ سکے گی, لیکن سوچ رہا تھا کہ یہاں اس کا کیا کام, پتہ نہیں وہ تنہا ہے یا قلندر بھی ساتھ ہے. جلد ہی یہ الجھن بھی رفع ہو گئی کیونکہ اس نے قلندر کو بھی زینے طے کر کے نیچے آتے دیکھا. کچھ دیر بعد وہ دونوں ایک ہی میز پر نظر آئے. قلندر نے کاؤنٹر کلرک کو شاید کچھ ہدایات بھی دی تھی. سائرہ بیزار سی دکھائی دیتی تھی اور وہ دونوں ہی خاموش تھے. حمید سوچ رہا تھا کہ کیا یہ اطلاع بھی فریدی کے لیے دلچسپ ثابت ہو سکے گی, لیکن بھلا ان کا ان معاملات سے کیا تعلق ہو سکتا ہے, یہ محض اتفاق ہو. پھر اسے وہ نامعلوم آدمی یاد آیا جو سائرہ کا تعاقب کیا کرتا تھا اور پھر وہ خنجر. کافی ٹھنڈی ہو چکی تھی. حمید نے ویٹر کو اشارے سے بلا کر دوبارہ گرم کافی لانے کو کہا اور پائپ میں تمباکو بھرنے لگا. دھندلی اور ٹھنڈی روشنی میں آزاد کلب کے آرکسٹرا کی ہلکی ہلکی موسیقی کچھ عجیب سی لگ رہی تھی. ذہن کے دھندلکوں میں بعض بھولی بسری یادیں اپنی محسوس خوشبوئیں سمیت کلبلانے لگی تھی. وہ سائرہ میں کھویا رہا, پھر تازہ کافی آئی تھی اور وہ ہلکی ہلکی چسکیاں لیتے وقت مستقل طور پر سائرہ ہی کو مرکز بنائے رہا تھا. اس نے سوچا کہ وہ اسے اپنی طرف متوجہ کرنے کی کوشش ضرور کرے گا. اتنے میں اس نے دیکھا کہ قلندر اس سے جلدی کچھ کہہ رہا ہے اور وہ بھی پوری طرح اس کی طرف متوجہ ہو گئی ہے. وہ سر ہلاتی رہی اور قلندر دونوں ہاتھ ہلا کر کچھ سے کہتا رہا. پھر وہ اٹھا اور صدر دروازے سے باہر نکل گیا. سائرہ وہیں بیٹھی رہی. 15-20 منٹ گزر گئے لیکن قلندر کی واپسی نہ ہوئی. حمید سوچ رہا تھا کہ مناسب موقع ہے. وہ اٹھ کر سائرہ کی میز کے قریب آیا اور نہایت ادب سے بولا, اگر میں غلطی پر نہیں تو یہ مشہور مصنف جناب قلندر بیابانی تھے. جی ہاں, آپ کا خیال درست ہے, سائرہ جلدی سے بولی. وہ کچھ بکھلا سی گئی تھی. کیا پھر تشریف لائیں گے؟ جی پتہ نہیں, وہ اسے غور سے دیکھتی ہوئی بولی کیونکہ وہ براہ راست اسے نہیں دیکھ رہا تھا. غدار, عرصے سے ملنے کی خواہش تھی, حمید نے مضطربانہ انداز میں کہا. یوں تو ان کی ساری تصانیف بھی پڑھی ہیں اور تصاویر بھی دیکھتا رہتا ہوں, لیکن ملنا بھی چاہتا تھا. غالباً وہ یہی مقیم ہیں. جی ہاں میں ان کی سیکرٹری ہوں. او, بڑی خوشی ہوئی, حمید بڑے مخلصانہ انداز میں کھل اٹھا. کیا آپ مجھے اجازت دیں گی کہ میں کچھ دیر آپ سے اپنے محبوب مصنف کی باتیں کروں؟ وہ کچھ ہچکچائی پھر مسکرا کر بولی, ضرور. حمید کرسی کھسکا کر اسی میز پر جم گیا اور سعادت مندانہ انداز میں بولا, بہت شکریہ. سائرہ کچھ نہ بولی. حمید بڑی فنکارانہ مہارت کے ساتھ اپنی آواز کو بدلنے پر قادر تھا. کچھ دیر بعد اس نے کہا, سمجھ میں نہیں آتا کہ ان کے متعلق کیا پوچھوں, وہ کتنی دیر بعد واپس آئیں گے؟ کچھ کہا نہیں جا سکتا, یہ بھی ممکن ہے کہ صبح واپسی ہو. اپنے کسی دوست کے مکان پر برج کھیلنے گئے ہیں. برج کے علاوہ انہیں اور کسی کھیل سے دلچسپی نہیں, اور یہ دلچسپی اسی حد تک ہے کہ اکثر ساری رات کھیلتے رہ جاتے ہیں.
اوہ اوہ، حمید مضطربانہ انداز میں آتملتا ہوا بولا، مجھے بہت افسوس ہے کہ اس وقت ملاقات نہ ہو سکے گی، کیا آپ پھر کسی وقت مجھے ان سے ملا سکیں گی؟ بشرطیہ کہ وہ اس پر تیار ہو گئے۔ سائرہ نے جواب دیا، اب اس کی ہچکچاہٹ باقی نہیں رہی تھی۔ کیا عام طور پر اپنے مداحوں سے ملنا پسند نہیں کرتے؟ میں نے تو آج تک نہیں دیکھا کہ وہ اپنے کسی پڑھنے والے سے ملے ہوں۔ کیا انکار کر دیتے ہیں؟ جی ہاں، اکثر ایسے خطوط آتے رہتے ہیں جن میں اس خواہش کا اظہار ہوتا ہے، لیکن وہ ہمیشہ جواب یہی لکھواتے ہیں کہ میں اس کے لیے وقت نہ نکال سکوں گا، بہت بڑے آدمی ہیں۔ حمید نے طویل سانس لی، آخر آپ مل کر کیا کریں گے؟ اس سے کیا فائدہ ہوتا ہے؟ فائدہ تو کچھ بھی نہیں ہوتا، لیکن تو پھر ملنا فضول ہی ہے۔ آپ سمجھتی نہیں، وہ اتنے بڑے مصنف ہیں، بس صرف بڑے مصنف ہی ہیں، اور کوئی خاص بات مجھے ان میں نظر نہیں آئی۔ آپ ہر وقت دیکھتی رہتی ہیں نا، حمید نے بے ڈنگی سی ہنسی کے ساتھ کہا۔ کیا آپ بھی یہی مقیم ہیں؟ سائرہ نے پوچھا۔ جی نہیں، بس یوں ہی چلا آیا تھا، مجھے تو وحشت ہوتی ہے یہاں کے ماحول سے، سائرہ بولی۔ جی ہاں، کوئی خاص جگہ نہیں ہے، آپ لوگوں کو تو ہوٹل موناکو میں ٹھہرنا چاہیے تھا۔ دراصل میں ذاتی طور پر ہوٹلوں سے قطعی دلچسپی نہیں رکھتی۔ میں پھر عرض کروں گا کہ کسی اچھے ہوٹل میں ٹھہریے، آپ یقیناً اسے پسند کریں گی۔ ویسے میرا خیال ہے کہ آپ دلچسپی لینا ہی نہیں چاہتی۔ کیوں، یہ کیسے کہا آپ نے؟ ٹھیک ہی کہا ہے، میں نے اس وقت آپ کی ہم عمر ساری لڑکیاں ریکریشن ہال میں ٹویسٹ کر رہی ہوں گی، آپ یہاں بیٹھی ہیں۔ مجھے ٹویسٹ کرنا نہیں آتا۔ ٹویسٹ میں کیا رکھا ہے؟ بس موسیقی کے اتار چڑھاؤ اور لے کے ساتھ جسم کو تھرکاتی اور لچکاتی رہیے۔ مجھے شرم آتی ہے، سوچ کر ہی شرم آتی ہے، ٹوسٹ ناچ نہیں بلکہ ورزش ہے۔ کچھ بھی ہو، مجھے وحشت ہوتی ہے ان چیزوں سے، پھر بھی دیکھ لینے میں کیا حرج ہے؟ اگر آپ کہیں تو ریکریشن ہال کے ٹکٹ لاؤں۔ جی نہیں شکریہ، آپ واقعی عجیب ہے، حمید مسکرایا۔ قلندر صاحب اسے پسند نہیں کریں گے، وہ بے بسی سے بولی۔ کمال ہے، کیا آپ نے ان کی ہاتھ اپنا سوچتا ہوا ذہن بھی فروخت کر دیا ہے؟ سائرہ کچھ نہ بولی، غالباً سوچ رہی تھی کہ جواب میں اسے کیا کہنا چاہیے۔ ٹھیک اسی وقت حمید سنبھل کر بولا، معاف فرمائیے گا، مجھے اس حد تک بے تکلف نہ ہونا چاہیے، ہم ابھی ابھی تو ملے ہیں۔ نہیں نہیں، سائرہ مسکرائی، ایسی کوئی بات نہیں۔ تو پھر لاؤں ٹکٹ؟ حمید نے احمقانہ انداز میں خوش ہو کر پوچھا۔ لائیے، وہ آہستہ سے بولی اور صدر دروازے کی طرف دیکھنے لگی۔ حمید وہاں آیا جہاں ریکریشن ہال کے ٹکٹ ملتے تھے، دو ٹکٹ خریدے اور پھر واپس آ گیا۔ چلیے سائرہ سے اس نے کہا، کہیں قلندر صاحب واپس نہ آ جائیں۔ چھوڑیے، دیکھا جائے گا، اب تو میں ٹکٹ لے آیا ہوں۔ چلیے، وہ لرستی ہوئی آواز میں بولی اور اٹھ گئی۔ ریکریشن ہال میں خاصی چہل پہل تھی، انڈس ویلی چاچا چاچا بج رہا تھا، لیکن رقاص ابھی اپنی اپنی میزوں سے نہیں اٹھے تھے۔ ایک ویٹر نے ایک خالی میز تک ان کی رہنمائی کی، وہ بیٹھ ہی رہے تھے کہ ایک جوڑا تھرکتا ہوا اپنی میز سے اٹھا اور رقص کے فرش پر چلا آیا۔ کچھ دیر تک صرف وہی دونوں ناچتے رہے، پھر دوسروں نے بھی ان کی تقلید شروع کی اور دیکھتے ہی دیکھتے پورا فرش بھر گیا۔ سائرہ منہ دبائے ہوئے ہنس رہی تھی۔ آپ ہنس رہی ہیں؟ حمید بولا۔ واقعی مجھے ہنسنا نہ چاہیے، وہ یک بیک سنجیدگی اختیار کر کے بولی۔ رونے کا مقام ہے، یہ لڑکیاں جو کل تک پردے میں رہتی تھیں، آج یہاں سینکڑوں مردوں کی موجودگی میں کتنی بے حیائی سے اپنے جسموں کو حرکت دے رہی ہیں۔ حمید نے سوچا، اب یہ صاحبزادی اخلاقیات پر بور کریں گی، لہٰذا جلدی سے بولا، آپ سب سے پہلے قلندر صاحب کے ناول پڑھ لیتی ہوں گی؟ جی ہاں، وہ خشک لہجے میں بولی، میں ہی لکھتی ہوں، لیکن لکھ لینے کے بعد قطعی یاد نہیں رہتا کہ کیا لکھا تھا۔ بڑی عجیب بات ہے، مجھے کسی قسم کے بھی ناول پسند نہیں۔ یعنی آپ کو ادب سے دلچسپی ہی نہیں؟ یہ میں نے کب کہا ہے؟ تو پھر کس قسم کا ادب پسند ہے آپ کو؟ انشائیہ یا پھر غنائیہ، یعنی شاعری اور تنقید وغیرہ؟ شاعر یاور ایسز، کون سا شاعر پسند ہے آپ کو؟ ہر وہ شاعر جو خالص شاعری کرتا ہو، سیاسیات، اخلاقیات یا فلسفے پر بور نہ کرتا ہو۔ ابھی تو آپ اخلاقیات سے متعلق کچھ کہہ رہی تھیں۔ نثر میں ہر چیز کا اپنا الگ مقام ہوتا ہے، ہیئر آئرل میں بال سیاہ کرنے کی ادویات بلا شبہ ملائی جا سکتی ہیں، لیکن ملیریا یا ٹائیفائڈ کی دوائیں ہرگز نہیں ملائی جا سکتی، ملائی بھی گئی تو بے مصرف ثابت ہوں گی۔ آپ تو باقاعدہ بحث کر سکتی ہیں اس مسئلے پر۔ جی ہاں، کیوں نہیں۔ تو پھر اکثر شیرانی پسند ہوگا آپ کو؟ مجھے پسند ہے، اگر آپ کوشش کریں تو ٹویسٹ بھی کر سکتی ہیں، سر تپا نغمگی ہی نغمگی ہو کر رہ جائیے گا۔ جی نہیں شکریہ، آپ ٹکٹ خرید چکے ہیں اس لیے صرف دیکھتی رہوں گی۔ ویسے اگر آپ ناچنا چاہیں تو کسی اور کو تلاش کر لیجئے، مجھے آپ तक नाचने का इत्तेफाक ही नहीं हुआ तो बस फिर खामोशी से देखते रहिए।
जी हाँ, फिर और क्या करूँगा, हमीद ने मुर्दसी आवाज में कहा और वो इसकी मुसमुसी सी शक्ल देकर हंस पड़ी। ठीक उसी वक्त प्लेटफॉर्म के सिरे पर खड़े हुए दो आदमी उनकी तरफ मुड़कर तेजी से मेज के करीब आए और हमीद ने अपने दानिशाने पर किसी सख्त चीज की चुभन महसूस की। रिवाल्वर की नाल है, उस आदमी ने कहा जो इसके सर पर मुसल्लत था। हमीद ने दूसरे की तरफ देखा जो सायरे से लगा खड़ा था। हो सकता है कि इसके कोट की जेब में रिवाल्वर रहा हो। हमीद ने सायरे के चेहरे का रंग उड़ते देखा। दूसरा आदमी इसे पूछ रहा था कलंदर कहाँ है। मैं नहीं जानती, उसने फंसी फंसी सी आवाज में कहा। तुम बताओ, इस बार उस आदमी ने कहा जो हमीद से लगा खड़ा था। मैं क्या बताऊँ, तुम कौन हो, अलग हटकर खड़े हो, क्या ये क्या बदतमीजी है, बकवास की तो गोली मार दूंगा, ये रिवाल्वर बे आवाज है, किसी को कान कान खबर भी ना होगी। लेकिन मैं क्या बता सकूंगा कि वो कहाँ है, इसकी सिक्योरिटी से पूछिए। तुम कौन हो, अब्दुल वदूद, उन लोगों से तुम्हारा क्या ताल्लुक है। कुछ भी नहीं, कुछ ही देर पहले हमारी मुलाकात हुई थी। क्यों, क्या ये सही है, इसने सायरे से पूछा। सायरे ने इस्बात में सर हिला दिया। चलो उठो तुम दोनों, उसने हमीद के शाने पर मजीद दबाव डालकर कहा। टिकट लेकर आए हैं जी, ये देखो। उसने अपने कोट की जेब में हाथ डालने के बहाने इसके हाथ को झटका दिया जो उसकी कोट की जेब में था और फिर दूसरे ही लम्हे में इसका मुक्का भी उसकी नाक पर पड़ा। वो उछलकर रक्स के फर्श पर जा पड़ा। दूसरी तरफ उल्टा हाथ उस आदमी के मुंह पर लगा जो सायरे की पुश्त पर खड़ा हुआ था। फिर रिक्रिएशन हॉल में अच्छा खासा हंगामा बरपा हो गया। वो दोनों बाकायदा तौर पर हमीद पर झपट पड़े थे। सायरा दीवार से लगी खड़ी हजियानी अंदाज में चीखे जा रही थी। सायरा की बदहवासी बढ़ती रही लेकिन इसके बावजूद भी खुद पर काबू पाने की कोशिश कर रही थी। कई बार सख्ती से दांत पर दांत जमाए लेकिन आवाज थी के निकले ही जा रही थी। वो चीखती रही और हाल में हंगामा बरपा रहा। फिर दफातन चारों तरफ अंधेरा छा गया, हाल के सारे बल्ब बुझ गए थे। इसके बाद उसकी चीखें भी घटकर रह गई थीं। खुद बखुद नहीं बल्कि अंधेरे में किसी का हाथ उसके मुंह पर पड़ा था और सख्ती से जम गया था। फिर उसके पैर भी जमीन से उखड़ गए थे, किसी ने उसे अपनी कमर पर लाद लिया था। ये सब कुछ अचानक हुआ था इसीलिए इसके हिसाब इसे बर्दाश्त ना कर सके और इसका जहन भी तारीकियों में डूब गया। दूसरी बार होश आने पर महसूस हुआ जैसे वो किसी गाड़ी में सफर कर रही है। इंजन की तेज आवाज कार के पर्दे फाड़ रही थी। उसने उठना चाहा लेकिन कामयाब न हुई क्योंकि दोनों हाथ पुश्त पर बंधे हुए थे और वो बाएं करवट पड़ी हुई थी। उसने चीखना चाहा लेकिन आवाज ना निकली और साथ ही महसूस हुआ कि मुंह में हलक तक कपड़ा ठोंस दिया गया है। अब तो इसका दम घुटने लगा, ऐसा महसूस होने लगा जैसे थोड़ी ही देर में जान निकल जाएगी। फिर उसने यही मुनासिब समझा कि अपना ध्यान बचाती रहे। लेकिन ये हुआ क्या, वो दोनों कौन थे और क्या चाहते थे, इस बेचारे का पता नहीं क्या मशर हुआ हो। क्या ये लोग कलंदर के दुश्मन है और इस दुश्मनी की नौयत क्या है, लेकिन आखिर उसे क्यों पकड़ा गया है, ये लोग इससे बर्ताव करेंगे।
जहन सोचने के काबिल हुआ तो गग्गी बंद गई, बुरी तरह राशा पड़ गया था। सारे जिस्म में इंजन की तेज आवाज जहन पर हथौड़े चलाती रही। खुदा खुदा करके गाड़ी रुकी और किसी ने फिर इसे उठाया। खुली फिजा की खुनकी इसने अपने चेहरे पर महसूस की लेकिन आंखें कुछ ज्यादा ना देख सकी क्योंकि बाहर भी अंधेरा ही था। कुछ देर बाद इसने खुद को एक इमारत में पाया। ये काफी कशादा कमरा था और सलीके से सजाया गया था। एक आदमी ने इसके हलक से कपड़ा निकाला, फिर उसे एक आराम कुर्सी में डाल दिया गया। कुछ देर बाद कमरे में इस आदमी के अलावा और कोई नहीं रह गया था और वो खामोशी से उसे घूरे जा रहा था। लेकिन ये उन लोगों में से नहीं था, जिन्होंने होटल में हंगामा बरपा किया था। सायरा के हलक में कांटे पड़ गए थे और कनकुटियां सनसना रही थी। आंखों के सामने अंधेरा आता जा रहा था। दफतन वो आदमी मेज की तरफ बढ़ा जिस पर पानी का जग और गिलास रखा हुआ था। उसने गिलास में पानी उंडेला और खामोशी से सायरा की तरफ बढ़ा दिया। गिलास लेते वक्त सायरा का हाथ बुरी तरह कांप रहा था। गिलास पर ग्रिप मजबूत होने के बावजूद वो महसूस कर रही थी जैसे गिलास हाथ से फिसला जा रहा हो। बदिक्कत तमाम उसने चंद घूंट हलक से उतारे और गिलास हाथ में लिए सर झुकाए बैठी रही। उस आदमी ने गिलास उसके हाथ से लेते हुए नरम लहजे में कहा, काफी तैयार हो रही है, आप इसे पीकर सुकून महसूस करेंगी। लहजे की नरमी ने सायरा को उसकी तरफ देखने पर मजबूर किया। दराज कद और जिस्म आदमी था, जबड़े बारीक थे और बाएं जबड़े पर जख्म का गहरा निशान था। परेशान होने की जरूरत नहीं, इस आदमी ने उसे अपनी जानिब मुतवज्जो पाकर कहा, आप बुरे आदमियों में नहीं हैं।
लेकिन सायरा हुकलाई, हाँ हाँ कहिए, डरिए नहीं, यहाँ आपको कोई नुकसान नहीं पहुँच सकता। मुझे यहाँ
اس طرح کیوں لایا گیا ہے ابھی معلوم ہو جائے گا. آپ پہلے کافی پی لیجئے، اس طرح آپ سکون سے گفتگو بھی کر سکیں گی. ظاہرہ کچھ نہ بولی، اس کی سمجھ میں نہیں آ رہا تھا کہ کہاں آپ پھنسی ہے. تھوڑی دیر بعد ایک بوڑھی عورت کافی کی ٹرے لے آئی. دراز قد آدمی نے اس سے ایک پیالی بنانے کو کہا اور خود دوسری طرف دیکھنے لگا. اس کے انداز سے بالکل ایسا ہی معلوم ہو رہا تھا جیسے کوئی خاص بات ہی نہ ہو. ظاہرہ ایک معزز مہمان کی حیثیت سے یہاں آئی ہو اور اب وہ اس کی مدارات کر رہا ہو. کافی پی کر اس نے سچ مچ کافی سکون محسوس کیا اور اب وہ یہ جاننے کے لیے بے چین تھی کہ وہ پر اصرار آدمی اس سے کیا چاہتا ہے. میں آپ کو زیادہ دیر الجھن میں نہیں رکھنا چاہتا، وہ کچھ دیر بعد بولا. آپ کب سے قلندر کے ساتھ کام کر رہی ہیں؟ 6 ماہ سے. کیا کرتی ہیں؟ اپنے ناولوں کے مسودے ڈکٹیٹ کراتا ہے. ہوں، وہ کسی سوچ میں پڑ گیا. میں یہ پوچھ رہی تھی کہ مجھے اس طرح یہاں لانے کا مقصد کیا ہے. میں نے اس طرح نہیں لانا چاہا تھا، میرے آدمیوں سے غلطی ہوئی، انہوں نے سخت بدتمیزی سے کام لیا، انہیں اس کی سزا مل رہی ہے. اگر یقین نہ ہو تو میرے ساتھ آئیے، دکھاؤں آپ کو. وہ اٹھ گیا. سائرہ بھی غیر ارادی طور پر کھڑی ہو گئی اور اس کے ساتھ چلنے لگی. وہ دوسرے کمرے میں آئے اور سائرہ نے ان دونوں کو چھت سے الٹا لٹکا دیکھا جنہوں نے ہوٹل میں ہنگامہ برپا کیا تھا. قریبی ایک آدمی ہنٹر لیے کھڑا تھا. انہیں اس کی سزا ضرور ملے گی، سائرہ کے ساتھ والے آدمی نے کہا. اور وہ دونوں گڑگڑانے لگے لیکن وہ انہیں کوئی جواب دیے بغیر دروازے کی طرف مڑ گیا. سائرہ بھی اس کے ساتھ ہی پہلے والے کمرے میں آئی. بیٹھیے، اس نے آرام کرسی کی طرف اشارہ کرتے ہوئے کہا. ان بدبختوں سے کہا گیا تھا کہ آپ سے قلندر کے متعلق معلومات حاصل کریں اور اگر کسی طرح ممکن ہو تو آپ کو یہاں تک لائیں، لیکن اس کا ہرگز یہ مطلب نہیں تھا کہ اس طرح لائیں جیسے لائے ہو. دیکھیے، اس نے آرام کرسی کی طرف اشارہ کرتے ہوئے کہا. ان بدبختوں سے کہا گیا تھا کہ آپ سے قلندر کے متعلق معلومات حاصل کریں اور اگر کسی طرح ممکن ہو تو آپ کو یہاں تک لائیں، لیکن اس کا ہرگز یہ مطلب نہیں تھا کہ اس طرح لائیں جیسے لائے ہیں. آخر آپ چاہتے کیا ہیں؟ قلندر صاحب کے بارے میں کیا معلوم کرنا چاہتے ہیں؟ پہلے آپ مجھے بتائیے، کیا آپ کو اپنے وطن سے محبت ہے؟ ہے، کیوں نہیں؟ تو پھر آپ وطن کے لیے کیا کر سکتی ہیں؟ جان تک دے سکتی ہوں، سائرہ نے کسی قدر جوش کے ساتھ کہا. مجھے یہی توقع تھی، میں آپ کے چہرے پر دیانتداری کا نور دیکھ رہا ہوں. آپ ایسی ہی محب وطن معلوم ہوتی ہیں کہ وطن کے لیے سب کچھ قربان کر دیں. وہ خاموش ہو گئے اور سائرہ اسے حیرت سے دیکھتی رہی. آخر وہ کہنا کیا چاہتا ہے؟ جب وطن، وہ کسی زخمی بھیڑیے کی طرح گھرایا، قلندر غدار ہے، وطن فروش ہے. یہ آپ کیا کہہ رہے ہیں؟ سائرہ بکھلائے ہوئے انداز میں بولی. میں غلط نہیں کہہ رہا اچھی لڑکی، اب اس کا لہجہ پھر پہلے ہی کی طرح نرم تھا. مجھے حیرت ہے، غدار اپنے گلے میں تختیاں نہیں لٹکائے پھرتے، وہی ہوتے ہیں جن کے متعلق سوچا بھی نہ جا سکے. وہ ایک غیر ملک کے لیے جاسوسی کر رہا ہے. میرے خدا، سائرہ اچھل پڑی. جی ہاں، تو آپ کون ہیں؟ میں اپنے متعلق کیا بتاؤں؟ اچھا، بتاؤں گا، لیکن آپ کو اسے راز رکھنا پڑے گا. میں تیار ہوں، کسی سے بھی تذکرہ نہیں کروں گی. یوں نہیں، ٹھہریے، اس نے کہا اور میز کی دراز کھول کر ایک چھوٹا سا قومی پرچم نکالا اور اسے سائرہ کی طرف بڑھاتا ہوا بولا، اسے ہاتھ میں لے کر رازداری کی قسم کھائیے. سائرہ چند لمحے کچھ سوچتی رہی، پھر پرچم ہاتھ میں لے کر رازداری کا حلف اٹھایا. اچھا تو سنیے، میں سیکرٹ سروس کا چیف ہوں، قلندر کے سلسلے میں تفتیش کر رہا ہوں، لیکن بعض دشواریوں کی بنا پر اس کی نقل و حرکت پر نظر رکھنا ہمارے لیے قریب قریب ناممکن ہوتا جا رہا ہے، لہٰذا اب آپ کی مدد کی ضرورت ہے. میں بھلا میں کیا کر سکوں گی؟ ابھی کچھ دیر پہلے آپ کہہ رہی تھی کہ وطن کے لیے جان بھی دے سکتی ہیں، وہ تو ٹھیک ہے، لیکن اس سلسلے میں کیا کر سکوں گی؟ قلندر کو پوری طرح اپنے اعتماد میں لینے کی کوشش کیجیے اور اس کی مصروفیات سے ہمیں باخبر رکھیے، ورنہ اگر وہ اپنے مقاصد میں کامیاب ہو گیا تو یہ ایک بہت بڑا قومی نقصان ہوگا. سائرہ کافی دیر تک اس مسئلے پر غور کرتی رہی، پھر اس نے حامی بھر لی اور کہا، میں سمجھی کہ وہ اپنے یہاں کیپٹن حمید کی آمد کیوں پسند نہیں کرتا تھا. اس کا کیا قصہ ہے؟ وہ چونک پڑا. سائرہ نے قد آور اور جسیم آدمی کی گمشدگی کی کہانی دہرائی جسے وہ غور سے سنتا رہا، پھر بولا، یہ اچھی بات ہے کہ محکمہ چراغ رسانی والے بھی اس کی طرف متوجہ ہو گئے ہیں، لیکن دیکھیے، آپ اس معاملے کا تذکرہ کیپٹن حمید یا اس کے چیف کرنل فریدی سے نہ کیجیے گا. ہمارے محکمے الگ الگ ہیں، خصوصیت سے ہم سیکرٹ سروس والے کسی پر بھی اپنی شخصیت ظاہر نہیں کر سکتے. جی ہاں، میں جانتی ہوں، میں نے اس کے بارے میں کہیں پڑھا تھا. پھر وہ سائرہ کو بتانے لگا کہ وہ کس طرح اس سے رابطہ قائم رکھ سکے گی اور وہ کس طرح وقتاً فوقتاً اس سے ملتا رہے گا. واپسی، اندھیرا ہو جانے کے بعد حمید مختلف قسم کی چیخیں سنتا رہا. کئی لوگ دوڑتے ہوئے اس سے ٹکرائے تھے، لہذا فوری طور پر اسی میں عافیت نظر آئی کہ دیوار سے لگ کر کھڑا ہو جائے. خبردار خبردار کی صداؤں سے حال گونج رہا تھا. کئی نسوانی چیخیں بھی اس نے سنی تھی. دفتن مائکرو فون پر کسی نے کہا، دروازے بند کر دیے گئے ہیں، فیوز باندھا جا رہا ہے، آپ لوگ جہاں ہیں وہیں ٹھہرے۔ حمید نے سوچا یہ تو بہت برا ہوا، ہو سکتا ہے لوگوں نے اسے ان دونوں پر گھونسے برساتے دیکھ لیا ہو اور روشنی ہونے پر اسے پہچان بھی لے، لہٰذا وہ بڑی زحمت میں پڑ جائے گا۔ پھر کیا کرنا چاہیے، وہ دیوار سے لگا کھڑا سوچتا رہا۔ اتنے میں روشنی ہو گئی، لیکن اس کی طرف کون دھیان دیتا ہے؟ لوگ تو ان لوگوں پر ٹوٹ پڑے تھے جنہوں نے اندھیرے سے فائدہ اٹھا کر وہاں دوسری بےہودگیاں شروع کر دی تھی۔ حمید نہایت اطمینان سے ڈائننگ ہال میں چلایا، کئی میزیں خالی تھی، ایک پر نہ صرف جم گیا بلکہ بیٹھتے ہی اس انداز میں کافی طلب کی جیسے اس دوران میں محض ہلکی پھلکی تفریحات میں وقت گزرا ہو۔ کچھ لوگ چاروں طرف بوجھ کچ کرتے رہے تھے۔ حمید نے نہایت اطمینان سے جیب سے وہ اسپرنگ نکالے جنہیں ناک کے نتھنوں کے اندر فٹ کر لینے سے ناک کی نوک اوپر اٹھ جاتی تھی اور اوپری ہونٹ بھی اس طرح سکڑ جاتا تھا کہ دانت نظر آنے لگتے تھے۔ چھان بین کرنے والے کئی لوگ اس کے قریب سے بھی گزرے، لیکن کسی نے بھی خصوصیت سے اس کی طرف توجہ نہ دی۔ وہ چارے کے متعلق سوچ رہا تھا، روشنی ہو جانے پر وہ آس پاس نہیں دکھائی دی تھی۔ یہاں ڈائننگ ہال میں بیٹھ کر بھی اس نے اسے ریکریشن ہال سے برآمد ہوتے نہیں دیکھا تھا۔ ممکن ہے اپنے کمرے میں چلی گئی ہو۔ کافی پی کر وہ پھر اٹھا اور دوبارہ ٹکٹ لے کر ٹہلتا ہوا ریکریشن ہال میں آیا۔ یہاں پولیس آ گئی تھی، ایک طرف پوچھ گچھ ہو رہی تھی اور دوسری طرف فلور شو جاری تھا۔ سائرہ کہیں نہ دکھائی دی، اس نے سوچا کاؤنٹر پر کمرے کا نمبر معلوم کرنا چاہیے، لہٰذا تھوڑی دیر وہاں ٹھہر کر پھر ڈائننگ ہال میں آ گیا۔ کاؤنٹر کلرک سے پوچھا، کیا آپ مجھے قلندر بیابانی صاحب کے کمرے کا نمبر بتا سکیں گے؟ ایک آدمی جو اس کے قریب ہی کھڑا ہوا تھا کاؤنٹر کلرک کے بولنے سے پہلے بول پڑا، چلیے میں بھی وہیں جا رہا ہوں۔ حمید نے اس نیچے سے اوپر تک دیکھا، دبلا پتلا اور متوسط قد والا آدمی تھا۔ شخصیت ایسی ہی تھی کہ پہلی نظر پڑنے کے بعد دوسری غیر ضروری ہوتی۔ چلیے، حمید نے لاپرواہی سے کہا۔ وہ زینے طے کر کے دوسری منزل پر آئے اور حمید کا ساتھی پہلی راہداری میں مڑ گیا، وہ آگے تھا، حمید اس سے شاید دو یا تین قدم پیچھے رہا ہوگا۔ حمید نے اس کے ہاتھ میں اشارے 3.2 کا ریوالور دیکھا، اس کا بایاں ہاتھ ایک کمرے کے کھلے ہوئے دروازے کی طرف اٹھا ہوا تھا، وہ اس اشارے سے اندر جانے کو کہا جا رہا تھا۔ حمید نے دونوں ہاتھ اوپر اٹھا دیے اور چپ چاپ دروازے میں مڑ گیا، کمرہ خالی تھا۔ ریوالور والے نے اس سے کہا، دونوں ہاتھ اٹھائے ہوئے دیوار سے لگ کر کھڑے ہو جاؤ، تمہارا منہ دیوار کی طرف ہونا چاہیے۔ بڑی منحوس رات ہے، حمید نے بڑبڑاتے ہوئے اس کی ہدایات پر عمل کیا۔ وہ اس کی پشت سے ریوالور کی نال لگائے ہوئے اس کی جامہ تلاشی لیتا رہا، پھر پیچھے ہٹ کر بولا، میری طرف مڑو۔ کیا قصہ ہے، میں نہیں سمجھ سکتا، حمید غصیلے لہجے میں کہتا ہوا مڑا۔ تم کون ہو؟ ریوالور والے نے پوچھا۔ عبدالودود، قلندر سے کیوں ملنا چاہتے ہو؟ میرے خدا، تو کیا کسی ایسے مصنف سے جو جاسوسی ناول لکھتا ہو ان مراحل سے گزرے بغیر ملاقات نہیں ہو سکتی؟ مگر کیوں ملنا چاہتے تھے؟ یار بس کیا بتاؤں، شامت ہی سمجھ لو تصویر دیکھ رکھی تھی، پہچان گیا۔ ڈائننگ ہال میں ملنا چاہا لیکن وہ حضرت کہیں چلے گئے۔ جس لڑکی کے ساتھ ہے وہ پرائیویٹ سیکرٹری نکلی، کچھ دیر اس سے بھی باتیں رہی۔ اس نے وعدہ کیا کہ کل ملوا دے گی، پھر میں اسے ریکریشن ہال میں لے گیا۔ وہاں دو آدمیوں نے ریوالور کی نالے چبا کر قلندر صاحب کا پتہ پوچھا۔ سیکرٹری نے لا علمی ظاہر کی، وہ زبردستی پر آمادہ ہوئے، میں لڑ گیا، اتنے میں اندھیرا ہی ہو گیا۔ پھر جو روشنی ہوئی تو وہ محترمہ غائب تھی۔ میں نے سمجھے شاید اپنے کمرے میں چلی گئی ہوں، کمرے کا نمبر معلوم کر رہا تھا کہ تم ٹپک پڑے اور اب تم بھی ریوالور دکھا رہے ہو، آخر قصہ کیا ہے؟ قصہ میں تم سے پوچھ رہا ہوں دوست، مگر تم تو نہیں تھے اس کے ساتھ ریکریشن ہال میں، میں ہی تھا، ہرگز نہیں۔ تم آخر ہو کون اور تمہیں کیا حق حاصل ہے کہ مجھ سے اس طرح پوچھ گچھ کرو؟ میں اس ہوٹل کا خانگی سراغ رسا ہوں، سمجھے؟ او لڑکی تمہارے ساتھ ہرگز نہیں تھی، لیکن جھگڑا اسی کی محض سے شروع ہوا تھا، جہنم میں گئی لڑکی، میں پوچھ رہا تھا تمہیں مجھے یہاں اس طرح لانے کی ضرورت کیسے ہوئی؟ ہوٹل کے نظم و نسق کی ذمہ داری مجھ پر بھی عائد ہوتی ہے، لیکن اس طرح کسی شریف شہری کو ریوالور دکھا کر؟ لڑکی کہاں ہے؟ خانگی سراغ رسا گرایا، میں کیا جانوں، میں تمہیں پولیس کے حوالے کر دوں گا۔ یار کیوں خامخواہ دھمکا رہے ہو؟ خدا را ایسا نہ کرنا، نہیں تو بڑی بدنامی ہوگی۔ میرے ہونے والے خسر کی دکان یہاں سے قریب ہی ہے، مجھے اس سے کیا دلچسپی ہو سکتی ہے؟ میں تم سے لڑکی کے متعلق پوچھ رہا ہوں۔ بہت اچھی ہے، تبھی تو میں کہتا ہوں کہیں میرے ہونے والے خسر کو نہ علم ہو جائے۔ کیا تم سیدھی طرح گفتگو نہیں کرو گے؟ میری سمجھ ہی میں نہیں آ رہا کہ مجھے کس طرح گفتگو کرنی چاہیے، ویسے ان دونوں حملہ آوروں میں سے ایک بآسانی پہچانا جا سکے گا۔ وہ کیسے؟ جھگڑے کے دوران میں اس کا پرس جیب سے نکل کر گر گیا تھا، جس میں اس کی تصویر موجود ہے۔ کہاں ہے؟ لاؤ نکالو۔ حمید نے کوٹ کی اندرونی جیب سے اپنا پرس نکالا، وہ جانتا تھا کہ اس کی جامہ تلاشی لی جا چکی ہے، اس لیے خانگی سراغ رسنا غیر مطمئن نہ ہوگا۔ یہی ہوا بھی، اس نے پرس فرش پر ڈال دینے کے لیے کہنے کی بجائے آگے بڑھ کر اس کی طرف ہاتھ بڑھایا۔ حمید کا بایاں ہاتھ پرس سمیت آگے بڑھا اور ساتھ ہی دایاں بھی پوری قوت سے اس کی کنپوٹی پر پڑا اور وہ کسی قسم کی آواز نکالے بغیر چکرا کر ڈھیر ہو گیا۔ پھر حمید یہ دیکھے بغیر लड़के फर्श पर गिरने के बाद इसका क्या हशर हुआ है, तेजी से दरवाजे की तरफ बढ़ गया। दूसरे ही लम्हे में राहदारी तय करता हुआ जीनों की तरफ जा रहा था। नाक के नथनों से दोनों स्प्रिंग निकाल लिए थे। डाइनिंग हॉल से भी गुजर गया और अब वो सड़क पर था। टैक्सी में बैठते वक्त उसने सोचा अब शायद ही इस मेकअप में यहाँ आ सके। अगर नाक में स्प्रिंग मौजूद न होते तो खानगी सराग रसा ने इसे पहचान ही लिया होता कि सायरा के साथ वही था। होटल मोनाको उसने टैक्सी ड्राइवर से कहा और टैक्सी चल पड़ी। कलंदर की शख्सियत अचानक बहुत ज्यादा पुरिसरार हो गई थी। वो लोग कौन थे और उन्होंने इतने जारहाना अंदाज में उसके मुतालिक क्यों पूछा था, और फिर सायरा कहाँ गायब हो गई थी, क्या वो उसे उठा ले गए थे। वो सोचता रहा और पाइप में तंबाकू भरता रहा। फरीदी की इस हिदायत पर उसने अमल नहीं किया था कि तंबाकू रोल करके पिएगा। सायरा अब उस पुरवकार अजनबी से बिल्कुल खौफजदा नहीं थी। उसने उसे हिदायत दी थी कि किस तरह इससे रابطہ कायम रख सकेगी और अब खामोश बैठा कुछ सोच रहा था। सायरा की समझ में नहीं आ रहा था कि अब उसे क्या कहना चाहिए। दफतन यूं ही बोल पड़ी, कैप्टन हमीद से मेरी अच्छी खासी मुलाकात है।
ठीक है, अच्छी बात है, वो चौंक कर बोला, लेकिन आप उसे इसके बारे में कुछ भी नहीं बताएंगी। बाद मुल्की मामलात ऐसे होते हैं जिनका इलम महकमा खारजा के एक मखसूस अहदेदार के अलावा और किसी को भी ना होना चाहिए। गालिबन आप मेरा मतलब समझ गई होंगी।
जी हाँ, मैं इसका तस्करा उससे भी ना करूँगी।
शुक्रिया। क्या वो यहाँ मौजूद है?
जी नहीं, सोनार में अक्सर मुलाकात होती है।
अभी मैंने जिस वाक्य का तस्करा किया है इसी सिलसिले में मुलाकात हुई थी।
ओह अच्छा, अब मुझे वापस जाना चाहिए, सायरा बोली। हाँ ठहरिए, मैं इंतजाम करता हूँ, वो उठता हुआ बोला। सायरा ने उसे कमरे से बाहर जाते देखा और खुद वहीं बैठी रही। वो सोच रही थी पता नहीं इस बेवकूफ से आदमी का क्या हशर हुआ हो जो मोंटी कार्लो के रिक्रिएशन हॉल में इसके साथ था। हंगामा फ्रो होने के बाद इसने उसे जरूर तलाश किया होगा।
कदमों की आहट पर वो चौंक पड़ी। वो आदमी वापस आया था, उसने ब्राउन रंग का एक पर्स इसकी तरफ बढ़ाते हुए कहा, इसे रख लीजिए, हमारी तरफ से तोहफा है।
इसमें क्या है? सायरा ने तहैयर आमेज लहजे में पूछा। 2000 की हकीर रकम। हरगिज नहीं जनाब, मैं जो कुछ भी करूंगी मुल्क कौम के लिए होगा, इसका मुआवजा लेना हरगिज पसंद ना करूंगी।
ये मुआवजा नहीं है, बेहद नरम लहजे में कहा गया।
कुछ भी हो ये नामुमकिन है, अगर आपने फिर इसका नाम लिया तो मैं आपके लिए कुछ भी ना कर सकूंगी।
बाकी वो मुस्तरबाना अंदाज में बोला, आप बहुत ऊंची हैं, कौम आप पर जितना भी फख्र करे कम है, मैं अपनी इस हरकत पर नादिम हूँ, खुदारा इसे भूल जाइएगा।
कोई बात नहीं, सायरा हंस पड़ी। अच्छा आइए मेरे साथ, वो दरवाजे की जानिब बढ़ता हुआ बोला। वो एक तवील और अरीज राहदारी में आई। यहाँ एक वैन खड़ी थी जिसका पिछला दरवाजा खोलकर उसने इसे अंदर बैठने को कहा। इसके बैठ जाने के बाद दरवाजा बंद कर दिया गया, वैन चल पड़ी। उसकी खिड़कियाँ भी बंद थी और अंदर एक धुंधला सा बल्ब रोशन था। सायरा सोच रही थी वाकई बहुत मुख्तार लोग हैं, अगर अब वो कोशिश भी करे तो किसी को ये नहीं बता सकेगी कि किस इमारत में उसे ले जाया गया था। वैन इमारत के अंदरूनी ही हिस्से से रवाना हुई थी और इसका कतई इम्कान नहीं था कि वो बाहर से इमारत को देख भी सकती। उस वैन की बनावट भी आम गाड़ियों से मुख्तलिफ थी। उसके अंदाजे के मुताबिक वैन आधे घंटे से पहले नहीं रुकी थी। पिछला दरवाजा खोलकर किसी ने बड़े अदब से कहा था, नीचे उतर आइए। वो उतरी और दरवाजा खोलने वाले ने कहा, हम होटल मोंटी कार्लो की पुश्त पर हैं, बाहर जाने वाली गली से गुजरकर आप इमारत के सामने मेन रोड पर पहुंचेंगी, अब हमें इजाजत दीजिए। सायरा गली की तरफ बढ़ गई, मुड़कर देखा तक नहीं, हालांकि चाहती तो कम अज कम वैन का नंबर तो मालूम ही कर सकती थी। सड़क पर पहुंचकर होटल के सदर दरवाजे का रुख किया, अंदर कई उलझने मुंतजर थी। सबसे पहले खान की सराग रसा टकराया, इससे पूछगछ होती रही और फिर सराग रसा ने पोलिस इंस्पेक्टर को भी बुलवा लिया। ये क्या मुसीबत है? सायरा झिझलाकर बोली, यह होटल ही है या बदमाशों का अखाड़ा?
मुझे बोर करने से क्या फायदा, तुम लोग खुद सोचो कि इस आला दर्जे के होटल में ऐसा वाक्य पेश ही क्यों आया।
खफा होने की जरूरत नहीं मोहतरमा, खान की सराग रसा बोला, हम सिर्फ ये मालूम करना चाहते हैं कि वो कौन लोग थे।
मैं क्या जानूं, मैंने इन्हें पहले कभी नहीं देखा था, झगड़ा क्यों हुआ था? मुझसे मेरे बॉस के मुतालिक पूछ रहे थे, मगर ये तो ऐसी बात नहीं जिस पर हंगामा हो जाए।
हंगामे का जिम्मेदार वो आदमी था जो इस वक्त मेरे साथ बैठा हुआ था, उसी ने उनमें से एक के मुंह पर घोंसा मार दिया था।
वो कौन था मैं उसे भी नहीं जानती, लेकिन वो आपके साथ बैठा था।
बकवास मत करो, मेरा निजी मामला है, लेकिन होटल के इंतजामिया मैं अपने बॉस की अदम मौजूदगी में कतई गुफ्तगू नहीं कर सकती। हटो, रास्ता दो, मैं अपने कमरे में जाऊंगी। बॉस की वापसी कब तक होगी? पुलिस इंस्पेक्टर ने पूछा।
मैं कुछ नहीं
नहीं जानते, इसने कहा और तेज रफ्तारी से जीनों की तरफ बढ़ गई। इसका कमरा कलंदर के कमरे के बराबर ही था, इसके रोशनदान भी तारीख ही थे। कलंदर गालिबन अभी तक वापस नहीं आया था। उसने अपना कमरा खोला, अंदर दाखिल होकर स्विच ऑन किया और दरवाजा बंद करके वही खामोश खड़ी रही। दिल शिद्दत से धड़क रहा था, बड़ी उलझन महसूस कर रही थी। शाम से अब तक कितनी गैर मुतवक्को चीजें सामने आई थी।
उसने तवील सांस ली और अलमारी से शबख्वाबी का लिबास निकालने लगी। उसे यकीन था कि अब वो लोग कलंदर की वापसी से कबल इसे बोर करने की जरूरत नहीं करेंगे। लिबास तब्दील करके वो लेट गई। थोड़ी देर तक तो बोर होती रही थी, फिर जहन पर गनूदगी ने हल्ला बोल दिया था। उसे एहसास था कि वो सो नहीं रही, लेकिन फिर भी वो बेदारी की कैफियत भी नहीं थी। दफतन जहन को झटका लगा और आंखें पूरी तरह खुल गईं। कोई दरवाजा पीट रहा था। वो बौखलाकर उठ बैठी, हलक खुश हो रहा था। उसने पूछने की कोशिश की कि दस्तक देने वाला कौन है, लेकिन आवाज ना निकली। दस्तक जारी रही। बिलाकर वो उठी और दरवाजे के करीब पहुंचकर एक बार फिर हलक पर जोर दिया और फंसी सी आवाज में बदकत पूछ सकी, कौन है? दरवाजा खोलो। बाहर से कलंदर की आवाज आई। उसने हाथ बढ़ाकर चटखनी गिरा दी। कलंदर दरवाजा खोलकर अंदर आया। वो उसे घूरता रहा और सायरा खाली जहनी के आलम में उसे देखती रही। फिर चौंकी और पलटकर तौलिया उठाया। उसे चानों के गिर्द लपेटती हुई मसहरी की तरफ मुड़ गई। क्या किस्सा था आखिरकार, कलंदर ने सद लहजे में पूछा। मैं सुबह वापस जा रही हूँ, मुलाजमत गई जहन्नम में, सायरा ने तलख लहजे में कहा। शायद पहली बार इस अंदाज में कलंदर से गुफ्तगू कर रही थी। बताओ भी तो क्या बात थी, मैं नहीं जानती थी कि कुछ ऐसे दुश्मन भी आपने पाल रखे हैं। कैसे दुश्मन? वो जो रिवॉल्वर दिखाकर दूसरों से आपका पता पूछते फिरे। ये मेरे लिए एक हैरत अंगेज इतला है, तफसील से बताओ। सायरा ने संभाला लिया। वो सोच रही थी कि इसने एहतियात से काम नहीं लिया, अब शायद उसे उस आदमी के मुतालिक भी बताना पड़े जिसने खुद को सीक्रेट सर्विस का सरबराह जाहिर किया था। फिर सोचा उस आदमी के मुतालिक तो कलंदर को मालूम ही हो चुका होगा जिसके साथ वो रिक्रिएशन हाल में गई थी, लिहाजा उसके मुतालिक कुछ छुपाना फजूल ही होगा। तुम खामोश क्यों हो, कलंदर ने चिंचलाकर कहा। कहानी आपके एक फ्रेंड से शुरू होती है, आपके चले जाने के बाद उसने मुझसे पूछा था कि आप वही मशहूर मुसनिफ है ना जिसके नावल वो बड़े शौक से पढ़ता है। उसने बताया कि वो आपकी तस्वीर पहले कभी ही देख चुका था। मैंने इसके अंदाजे की तारीफ की। बकवास है, मेरी तस्वीर आज तक शाया नहीं हुई, वो कुछ सोचता हुआ बोला। हाँ तो फिर? सायरा ने उसे बताया किस तरह उसने उसे रिक्रिएशन हॉल में चलने की दावत दी और वहाँ किस तरह दो अजनबियों से झगड़ा हुआ जो इसका पता पूछ रहे थे। फिर ये कहानी इस तरह खत्म हुई कि हाल में अंधेरा हो जाने के बाद वो बेतहाशा बाहर की तरफ भागी, अंधेरे में ठोकरे खाती और अंदाजे से चलती हुई डाइनिंग हॉल से भी गुजर कर सड़क पर आ गई थी। फिर बदहवासी में जिधर मुंह उठा चल पड़ी। पता नहीं कितनी दूर पैदल चलने के बाद एक कैफे में जा बैठी थी। कैफे में तकरीबन एक घंटा गुजारने के बाद जब वो दोबारा सड़क पर आई थी तो उसे सिम्स का अंदाजा भी नहीं था। मजबूरन एक टैक्सी में बैठी और ड्राइवर को मोंटी कार्लो का पता बताकर इस तरह दोबारा यहाँ तक पहुँची। सायरा को खुद पर हैरत हो रही थी कि इस बदहवासी के आलम में भी इसने कितनी खूबसूरती से कहानी को दूसरी डिगर पर लगा दिया है। फिर वो तीनों आदमी तुम्हें दोबारा भी यहाँ दिखाई दिए थे, कलंदर ने पुरतफक्कर लहजे में पूछा। नहीं, फिर वो नहीं दिखाई दिए। मुझे हैरत है, कलंदर बुड़बड़ाता हुआ मसहरी के एक गोशे पर टिक गया। किस बात पर हैरत है? इसी पर के हमारे मुल्क के पब्लिशर्स ऐसी छिछोरी हरकतें भी कर सकते हैं, पब्लिशर्स? सायरा ने हैरत से पूछा। फिर और कौन मेरा दुश्मन हो सकता है? वो नहीं चाहते कि अब मेरी किताबें मार्केट में आएं, उन्हें बड़ा खसारा हो रहा है। मेरे अलावा लोग और किसी को पढ़ना पसंद नहीं करते। सायरा दिल ही दिल में हंसी लेकिन कुछ बोली नहीं। लेकिन मैं उन्हें देख लूंगा, कलंदर मुठियां भींच कर उसी लहजे में बोला। मैं तो ऐसे हालात में यहाँ नहीं रुक सकती। तुम पागल हो, फिक्र न करो, यही हालात रहे तो जरूर पागल हो जाऊंगी। मैं कहती हूँ अगर उसे धींगा मुश्ती के आलम में रिवॉल्वर चल जलते तो क्या होता? रिवॉल्वर? कारत से हंसा। महज धमकी। तुम कहती हो कि रिवॉल्वर इनकी जेबों में थे और वो जेब में हाथ डाले हुए इनकी नाले तुम्हारे चुभो रहे थे। क्या पता कि वो फाउंटेन पिन रहे हों। शिश शिश लाहो लवला हुआ था। अच्छा अब सो जाओ, सुबह देखूंगा इस सिलसिले में क्या कर सकता हूँ। फिर वो मजीद कुछ कहे बगैर कमरे से चला गया। फिर लड़की दूसरी सुबह खुशगवार थी। हमीद सूरज तुलू होने से पहले ही बेदार हो गया था। हवाज जरूरी से फारे होकर नाश्ते के लिए फोन किया। पिछली रात मोंटी कार्लो से वापस आकर उसने फरीदी से फोन पर रابطہ कायम किया था। ज्यादा रात गुजर चुकी थी इसलिए सेवंथ आइलैंड के लिए फौरन ही लैंड क्लियर मिल गई थी। कॉल एक ड्रग स्टोर से की थी और खास खास बातें कोड वर्ड में हुई थी। पूरी रिपोर्ट सुनने के बाद फरीदी ने कहा था कि दूसरी हिदायत मिलने तक वो इस मामले से कोई सरोकार न रखे। अब वो सोच रहा था कि दिन किस तरह गुजारा जाए। नौमी चार बड़ी दिलचस्प जगह थी। ऐसा मालूम होता था जैसे यहाँ तफरीहन आने वाले महज यहाँ कर रुपया उड़ाने के लिए कमाते हों। कासिनोज में आला पैमाने पर जुआ होता था, रातें जागती थी और दिन सोते थे।
सरों पर बालों के मिनारे बनाने वाली लड़कियां चुस्त लिबासों में सरकती फिरती, सिगरेट और शीरी पीती हुई इस तरह चकारती जैसे बहरी परिंदे अपने शिकार का गोल सुनोचते वक्त लड़ते हुए आवाज में सीटियां सी बजाते हैं। हमीद उनके मुतालिक सोचता रहा, वो चलती हुई बहुत अच्छी लगती थी और वो उनके चेहरे नहीं देख सकता था, बस किसी एक के पीछे हो लेता और कमर के नीचे की हर थरकन पर कुर्बान होता रहता। चेहरे देखकर क्या करता, वो अगर ढंग के होते तो चुस्त लिबासों की वबा ही क्यों फैलती। इसी एहसास से कमतरी ने तो इस घटिया किस्म की खुदनुमाई की वबा फैलाई थी। देखो हमारी तरफ देखो जरूर, हम सिर्फ चेहरा ही तो नहीं है, चेहरों का क्या है, वो तो कुछ दिनों पहले बुरकों में छुपे रहते थे, अब हमने अचानक बुरके उतार फेंके हैं तो क्या इस बिना पर हमारी तरफ नहीं देखोगे कि हमारे चेहरे पुरकशिश नहीं है। तुम्हें देखना पड़ेगा, बुरके इसलिए तो नहीं उतार के तुम नजरें नीचे किए हुए हमारे करीब से गुजर जाओ, चेहरों में क्या रखा है ये देखो। वो सोचता रहा और इसकी रीढ़ की हड्डी में गुदगुदी सी होती रही। रीढ़ की हड्डी में गुदगुदी क्यों ना होती, वो कोई मुबले अखलाक तो था नहीं कि ऐसी बातों पर इसका खून खोलने लगता, लेकिन इतना तो वो भी सोचता था कि इस घटिया किस्म की नकाली का क्या हशर होगा, ये गैर मतवाजन आजाद रवि कहाँ ले जाएगी। अचानक ये चमकादड़े अंधेरे से उजाले में निकल आई हैं, यक बयक इतनी रोशनी, अब किधर जाएं क्या करें। वो चौंक पड़ा, गालिबन वेटर ने दस्तक दी थी। आ जाओ, हमीद ने बुलंद आवाज में कहा और एक वेटर नाश्ते की ट्रे उठाए हुए कमरे में दाखिल हुआ। नाश्ता दो आदमियों का था। मेरे साथी कैप्टन हावर पिछली रात फिफ्थ आइलैंड चले गए, अब सिर्फ मैं ही हूँ, हमीद ने कहा। बहुत बेहतर जनाब, वेटर ने मुहतबाना कहा, मैं एक सेट वापस ले जाऊंगा। लेकिन वो वहीं खड़ा रहा। क्या बर्तन लेकर ही जाओगे, हमीद ने कुछ देर बाद पूछा। वेटर ने जवाब देने के बजाय अपनी जेब से एक कार्ड निकालकर इसी तरफ बढ़ा दिया जिस पर सिया रंग की पीली की तस्वीर थी। ओह, हमीद सीटी बजाने के से अंदाज में होंठ सिकोड़कर रह गया, ये फरीदी की ब्लैक फोर्स का महसूस निशान था। क्या कहना है, इसने इसे बगौर देखते हुए पूछा। इतला मिली है कि आज फिर हनीमून के पते पर एक तार आएगा, हमारा एक आदमी देखेगा कि उसे किसी तरह कारामद बनाया जाता है। ठीक 9 बजे आपको तार घर के आसपास मौजूद रहना चाहिए, कोट के कॉलर में चंबेल के फूलों का छोटा सा खोशा लगा लीजिएगा। अच्छा, फरीदी की तरफ से खास तौर पर हमीद को पहले ही हिदायत मिल चुकी थी कि ब्लैक फोर्स के किसी भी नंबर से कभी भी कोई गैर जरूरी बात या पूछताछ ना करे, लिहाजा उसने सिर्फ और कुछ पर इक्तफा की। वेटर ने नफी में सर को जुम्बश दी और दरवाजा खोलकर बाहर चला गया। हमीद सोच रहा था कि ये मामला इतना ही अहम हो सकता है कि ब्लैक फोर्स भी हरकत में आ जाए। वो निकले थे कासिम की तलाश में, फिर लाश वाला वाक्य पेश आया। लाश में एक लाश मिली और लाश भी कैसी, जिसके बारे में बावर कराने की कोशिश की गई थी कि वो लाश से भागने वाले ही की हो सकती है। फिर फरीदी को एक ऐसे आदमी का इलम हुआ जो इसकी निगरानी कर रहा था। इसी आदमी की विरासत से एक ऐसे टेलीग्राफिक एड्रेस का पता चला जिस पर आए हुए तार रद्दी की टोकरी की नजर कर दिए जाते थे, लेकिन फिर भी इस पते पर नए तार आते रहते थे। क्या कासिम की गुमशुदगी भी इसी सिलसिले की कोई कड़ी थी या उसका इन वाकयात से कोई ताल्लुक नहीं था। ठीक 9 बजे वो तार घर के सामने नजर आया, इसके कोट के कॉलर पर चंबेली के फूलों का छोटा सा गुच्छा लगा हुआ था। तकरीबन 9:15 बजे उसने एक ऐसे आदमी को तार घर से बाहर आते देखा जिसके मुतालिक पहली ही नजर में यकीन हो गया कि मौजूदा मुहिम उसकी जात से ताल्लुक रखती है, क्योंकि उसके कोट के कॉलर पर भी चंबेली के फूल नजर आ रहे थे। वो एक जानब चलने लगा, हमीद थोड़े फासले से उसका ताकुब करता रहा। कुछ दूर चलने के बाद वो एक कैफे में दाखिल हुआ। हमीद ने देखा कि अब फूलों का गुच्छा उसके कॉलर पर नहीं है, हमीद भी उसके पीछे ही पीछे कैफे में दाखिल हुआ। वो आदमी एक केबन में बैठ रहा था, हमीद ने भी उसी केबन का पर्दा हटाया और वेटर को चाय का ऑर्डर देता हुआ उसी के सामने वाली कुर्सी पर बैठ गया। इस आदमी ने अपनी जेब से एक तय किया हुआ कागज निकाला और हमीद के सामने डाल दिया और फिर कुछ कहे बगैर उठकर दूसरे केबन में जा बैठा। अब हमीद तन्हा रह गया था, उसने कागज की तय खोलकर उसे मेज पर फैला दिया और पढ़ने लगा। पैगाम नंबर 1 वो ही कहीं चला गया है, इस बार मुझसे गफलत हुई मूवी। ये तार 7th आइलैंड से आया था, इसके बाद ही दूसरा पैगाम था, झील पर नजर रखी जाए, अजमल फशरीज। ये पैगाम सोनार से आया था। इन पैगाम के बाद लिखने वाले का नोट था, लेडीज काउंटर पर बैठने वाली लड़की ने ये पैगाम सादा कागज पर तहरीर करके अपने वेंटी बैग में डाल लिए थे। दूसरा पैगाम गैर मुतवक्क तौर पर आया है, मुझे इसकी इतला नहीं थी। वेटर चाय लाया, इसने इससे बिल लाने को भी कहा और जल्दी जल्दी एक प्याली तैयार की। अब उसे काउंटर पर बैठने वाली लड़की की निगरानी करनी थी, लड़की को उसने पिछले दिन भी देखा था, काफी स्मार्ट और दिलगश थी। تھی تو دیتی ہی، لیکن اسکرٹ اور بلاؤزر میں ملبوس تھی۔ امین نے محسوس کیا تھا کہ اپنی رنگت کی مناسبت سے لپسٹک کے انتخاب کا سلیقہ چلکتی ہے، بڑے بڑے سے سلگتے ہوئے ہونٹ تھے۔ یہ کام دلچسپ ثابت ہوگا، امین نے سوچا۔ لڑکیوں کی نگرانی کر کے اسے ہمیشہ بے حد خوشی ہوتی تھی، خواہ وہ اپنے وینٹی بیگ میں 1.25 کے پستول ہی کیوں نہ رکھتی ہوں۔ کیفے سے نکل کر اس نے پھر تار گھر کی راہ لی اور ٹھیک اس وقت فاٹک پر پہنچا جب لڑکی باہر نکل رہی تھی۔ اس نے سوچا ستارے موافق ہیں، خواہ مخواہ جھک نہیں مارنی پڑی۔ لڑکی کچھ دور تو پیدل چلی، پھر ایک ٹیکسی میں بیٹھ گئی۔ یہاں بھی ستاروں نے حمید کا ساتھ دیا، ورنہ ضروری نہیں تھا کہ ٹھیک اسی وقت اسے بھی کوئی ٹیکسی مل ہی جاتی۔ تعاقب جاری رہا، آخر ایک جگہ اگلی ٹیکسی رک گئی۔ لڑکی نے کرایہ ادا کیا اور بائیں جانے والی دکانوں میں سے ایک میں داخل ہو گئی۔ حمید نے بھی اپنی ٹیکسی رکوا دی تھی اور ڈرائیور مینی خیز انداز میں مسکرا رہا تھا۔ جب حمید کرایہ ادا کرنے لگا تو اس نے اسے آنکھ مار کر کہا، صاحب کیا رکھا ہے ان کرنٹیوں میں؟ شوق ہو تو میرے ساتھ چلیے، 6 مہینے سے اس کے چکر میں ہوں، امیر نے ٹھنڈی سانس لے کر کہا اور خود بھی اسی دکان کی طرف بڑھ گیا۔ لیکن جیسے ہی اس کے سامنے پہنچا پیروں تلے سے زمین نکل گئی۔ دکان کے 2 دروازے تھے، ایک اس سڑک کی طرف اور دوسرا عمارت کی پشت والی سڑک پر کھلتا تھا۔ دکان کے کاؤنٹر پر ایک آدمی نظر آیا، اس کے علاوہ وہاں اور کوئی نہیں تھا۔ چوٹ ہو گئی، وہ بڑبڑایا، لیکن اب کیا ہو سکتا تھا، شاید اب وہ اس کی گرد کو بھی نہ پا سکتا۔ تو انا کرہن دکان میں داخل ہوا، فرمائی جناب، دکاندار اسکول سے اٹھتا ہوا بولا۔ نکی ابھی آئی تھی یہاں، امیر نے اندھیرے میں تیر پھینکا، ورنہ اسے کیا پتا تھا کہ وہ نکی تھی یا نوبہار۔ لا حول ولا قوۃ، دکاندار نے چڑچڑاہٹ کا مظاہرہ کیا، ادھر کا دروازہ کھلا رکھنے کا یہ مطلب تو نہیں ہے کہ یہ عام راستہ ہے، میں آپ کو تو ہرگز نہ جانے دوں گا۔ وہ کاؤنٹر پر چڑھ کر نیچے اترا اور حمید کی راہ میں حائل ہو گیا۔ تم غلط سمجھے، سائلٹش بسکٹ کا ایک ڈبہ دینا، حمید نے ٹھنڈی سانس لے کر کہا۔ علاقے کے تھانے کا انچارج کلندر بیابانی سے کہہ رہا تھا، یہ بھی عجیب اتفاق ہے کہ اس طرح آپ جیسے بڑے مصنف سے ملاقات ہو گئی، ورنہ عام آدمیوں کی پہنچ آپ تک کہاں؟ کلندر گردن اکڑائے سنتا رہا، سارے شدت سے بور ہو رہی تھی کیونکہ پچھلی رات ہی کلندر کی عظمت کے مینارے اس کے ذہن میں منہدم ہو چکے تھے۔ وہ سوچ رہی تھی کہ اگر اس پولیس انسپیکٹر پر اذیت واضح ہو جائے تو اچانک کیا ہوگا۔ میں کہتا ہوں آپ صرف اشارہ کر دیجئے، پھر میں دیکھ لوں گا، سب انسپیکٹر نے کہا۔ بھائی میں کیا بتاؤں، میرا کوئی دشمن نہیں ہے، دشمن بھی وہی شخص بنا سکتا ہے جو دوست بنانے کی صلاحیت رکھتا ہو۔ میں الگ تھلگ زندگی بسر کرنے کا عادی ہوں، کسی سے کسی قسم کا تعلق ہی نہیں رکھتا، پھر بتائیے میں کیا بتا سکوں گا۔ تب تو پھر مجھے کہنے دیجئے کہ یہ سب کچھ محض آپ کی سیکرٹری صاحبہ کے لیے ہوا تھا۔ کیا مطلب، کیا عرض کروں، جب سے عصمت فروشی قانونی طور پر ممنون قرار پائی ہے اور چکلے اٹھا دیے گئے ہیں، ایسی بدنظمی پھیل رہی ہے، ایسی بدنظمی پھیل رہی ہے، کیا کیا بتاؤں۔ سائرہ کو غصہ آ گیا لیکن کچھ بولی نہیں، ہو سکتا ہے یہی بات ہو، کلندر نے لاپرواہی سے کہا۔ اس پر سائرہ کو اور زیادہ تاؤ آیا لیکن خون کے گونٹ پی کر رہ گئی۔ کلندر نے بھی چپ ساٹ لی تھی، اس لیے پولیس انسپکٹر اٹھ گیا۔ اس کے چلے جانے کے بعد سائرہ نے کہا، سخت بدتمیز آدمی معلوم ہوتا ہے، کیوں بدتمیز، کیوں بےحدہ باتیں کر رہا تھا، اس کا سلیقہ بھی نہیں رکھتا کہ کن لوگوں کی موجودگی میں کس قسم کی گفتگو کرنا چاہیے۔ ہر ایک کے سامنے ہر قسم کی گفتگو کی جا سکتی ہے، کلندر نے لاپرواہی سے شانوں کو جنبش دی۔ سائرہ برا سمو بنا کر رہ گئی، تھوڑی دیر بعد بولی، میں تو ایسے حالات میں یہاں نہیں ٹھہر سکتی۔ کیسے حالات میں؟ ارے پچھلی رات، اسے بھول جاؤ، یقیناً وہ کسی قسم کی غلط فہمی کا نتیجہ تھا، میں کیسے یقین کر لوں، میں کہہ رہا ہوں، کلندر آنکھیں نکال کر بولا۔ دونوں کی نظریں ملی اور سائرہ کانپ کر رہ گئی، ایسے لگا جیسے ہاتھوں پیروں کی جان نکل گئی ہو۔ اس وقت کلندر کی آنکھیں کیسے خوفناک لگ رہی تھی، اس نے سر جھکا لیا، وہ ڈرپوک نہیں تھی، ڈرپوک ہوتی تو پچھلی ہی رات اس پر ہسٹری کے دورے پڑنے لگتے۔ اس نے جس کام کے لیے سیکرٹ سروس کے چیف سے حامی بھر لی تھی، کسی ڈرپوک لڑکی کے بس کا روک نہیں تھا۔ بہرحال ڈرپوک نہ ہونے کے باوجود بھی کلندر کے بدلے ہوئے تیور کی تاب نہ لا سکی، وہ ہمیشہ سے اس کی شخصیت میں کوئی عجیب سی چیز محسوس کرتی رہی تھی، وہ چیز جو کھل کر سامنے نہ آتی ہو، وہ اسے کوئی نام بھی نہیں دے سکتی تھی۔ اسے وہ دوپہر یاد آئی جب کلندر نے اپنی پالتو بلی کو بے دردی سے مار ڈالا تھا، اس وقت اسے ایسا محسوس ہوا تھا جیسے کلندر کی شخصیت کا وہ ڈھکا چھپا پہلو کسی قدر واضح ہو گیا ہو۔ اس سچویشن کو یاد کر کے وہ کانپ گئی، اس وقت بھی اس کے بدلتے ہوئے تیور میں اسی کیفیت کی جھلک نظر آئی تھی۔ سنو، کچھ دیر بعد کلندر گرایا، اگر اس واقعے کا تعلق میری ذات سے تھا بھی تو میں اتنا بودا نہیں ہوں کہ اپنی سیکرٹری کو اس سے خوفزدہ ہو جانے دوں، میں کچھ اور کہہ رہی تھی، وہ کانپتی ہوئی آواز میں بولی۔ مناسب یہی ہے کہ تم کچھ بھی نہ کہو، تمہاری واپسی میری توہین ہوگی۔ تو آپ کو اندازہ ہو گیا ہے کہ وہ کون تھے؟ قطعی نہیں، لیکن میں یہ ضرور جاننا چاہوں گا کہ وہ کون ہیں اور کیا چاہتے ہیں، اور اب تم مجھے اس تیسرے آدمی کے بارے میں دوبارہ بتاؤ جو تمہیں ریکریشن ہال میں لے گیا تھا۔ میں اس کے بارے میں کیا بتاؤں، وہ کیا چاہتا تھا؟ کہا یہی تھا کہ آپ سے ملنا چاہتا ہے، اس کا حلیہ بیان کرو۔ حلیہ کیا بتاؤں، जवान और वजीर था। कोई ऐसी खास बात जिसकी बिना पर वो पहचाना जा सके, ऐसी तो कोई चीज याद नहीं आ रही। हाउस टेक्सियो कहता है कि इसकी नाक की नोक ऊपर उठी हुई थी, ऊपरी होंठ भी इस तरह उठा हुआ था कि अगले दांत नजर आते थे। नहीं, तायरे के लहजे में हैरत थी। कलंदर ने उसे गौर से देखते हुए पूछा, क्यों, क्या तुम ऐसे किसी आदमी को जानती हो? नहीं तो तायरा हुकलाई वो कैप्टन हमीद के मुताबिक सोच रही थी जो एक बार उसे ऐसे ही मेकअप में मिला था। तुम उसके तस्करे पर किसी कदर मुतहैया नजर आई थी, नहीं तो उसने हंगामे के बाद ही काउंटर पर मेरे कमरे का नंबर पूछा था और हाउस टिकटियो इसे ऊपर एक खाली कमरे में ले गया था। वहाँ उसने उसे बताया था कि वही तुम्हारी मेज पर था। ये कतई गलत है, वो आदमी बदसूरत नहीं था। बहरहाल उसने हाउस टिकटियो की कनपुटी पर इतने जोर से घूंसा मारा था कि वो बेहोश हो गया था। इस तरह उसे निकल जाने का मौका मिल गया। आप मेरी उलझनों में इजाफा कर रहे हैं, क्यों? आखिर ये लोग कौन है और क्या चाहते हैं? यकीन कीजिए वो आदमी इस हुलिये का नहीं था जो हाउस टिकटियो ने बयान किया है। तुम्हारा ख्याल सही है, वो इसकी आंखों में देखता हुआ बोला। हाउस टिकटियो भी यही कहता है कि वो इस आदमी से मुख्तलिफ था जो तुम्हारी मेज पर देखा गया था। फिर आप मुझसे ऐसी गुफ्तगू क्यों कर रहे थे? जानना चाहता था कि कहीं वो लोग तुमसे तो किसी किस्म का ताल्लुक नहीं रखते। हो सकता है पुलिस इंस्पेक्टर का ख्याल सही हो, अच्छी बात है, सारे जिंदल आ गए। पहले मैं वापस जाना चाहती थी, अब इस बात पर मुझे रुकना पड़ेगा कि मैं भी देख सकूं कि वो कौन है और मुझसे क्या चाहते हैं। कलंदर कुछ न बोला, उसकी नजर मेज की सतह पर जमी हुई थी। थोड़ी देर बाद कलंदर बड़बड़ाया, एक अच्छे खासे नावल का प्लाट मिल रहा है। सेक्रेटरी का राज फिर सर उठाकर बोला, सच बताओ तुम कौन हो? मैं सुल्ताना रजिया बेगम, मुसारत जलकर बोली। बताओ, खुदा के लिए बताओ, बड़ा शानदार नावल तैयार होगा। मैं चौधरी अब्दुल गफूर रिटायर्ड कानून गो की बेटी सायरा हूँ, आप अरसा से जानते हैं। इसके बावजूद भी मैं तुम्हें नहीं जानता तो इसमें मेरा क्या कसूर है? खैर, मैं देखूंगा कि तुम कौन हो। इस सारी गुफ्तगू के दौरान में इसके होंठों पर कभी किसी मुस्कुराहट भी नहीं दिखाई दी थी और बेहद संजीदा नजर आ रहा था। मैं किस जंजाल में फंस गई हूँ? वो बुरा मुंह बनाकर बोली। मैंने बहुत बड़े बड़े मौमे हल किए हैं, जासूसी नावल लिखता हूँ, उसे भी देखूंगा। फिकर ना करो, इस बात की फिक्र ना करूं, सायरा ने कहा और महसूस किया कि वो खामखा बकवास किए जा रही है। क्यों नहीं इस मामले को यहीं खत्म कर देती? इस बात की फिक्र ना करो कि कहीं तुम्हारा राज जाहिर ना हो जाए। मैं तुम्हें यकीन दिलाता हूं कि कोई बात मेरी जात से आगे ना बढ़ेगी। अरे आप कैसी बातें कर रहे हैं? यकीन करो सायरा, मैं तुम्हें अच्छी तरह जानता हूं, लेकिन फिलहाल ये नहीं समझ सका कि तुम ऐसी जिंदगी क्यों गुजार रही हो और अब्दुल गफूर को इस पर किस तरह आमादा किया। किस बात पर किस तरह आमादा किया? वो हैरत से आंखें पार कर बोली, कहीं मैं पागल ना हो जाऊं। इस पर उसने उसे पहली बार मुस्कुराते देखा। अपनी मुलाजमत के दौरान मैं पहली बार, उसने कहा, अच्छा उठो चलो मेरे साथ, अभी बताई देता हूँ, लेकिन फिर तुम मुझसे कुछ भी ना छुपा सकोगी। वो मशीनी तौर पर उठ गई। दोनों ऊपरी मंजिल पर आए। कलंदर ने अपने कमरे का दरवाजा खोला। बैठ जाओ, वो कुर्सी की तरफ इशारा करता हुआ उस तरफ बढ़ गया जहाँ उसका सूट केस रखा हुआ था। वापसी पर सायरा ने इसके हाथ में कैबन साइज की एक तस्वीर देखी और फिर जब वो तस्वीर खुद इसके हाथों में आई तो वो बेसाख्ता उछल पड़ी। तस्वीर खुद उसकी थी लेकिन सर पर ताज था और उसने जो लिबादा अपने गिर्द लपेट रखा था वैसा शायद कभी ख्वाब में भी ना देखा हो। उस पर जरदोजी का घना काम दूर से भी वादे था। तस्वीर फिल्मी नहीं बल्कि कैमरे की थी। ये सायरा हकलाई, आप परेशान ना हो शहजादी साहिबा, वो पुरमैनी अंदाज में मुस्कुराया। मैं जानता हूँ कि आप गुजरान स्टेट की शहजादी हैं, शहजादी दुर्दाना। मैं सचमुच पागल हो जाऊंगी, वो इस तरह बोली जैसे नींद में बुड़बुड़ा रही हो। शहजादी की कहानी। कासिम ने ऑन हिप का नारा लगाया और बड़ी सी मेज ऊपर उठती चली गई, जिस पर लेडी जावेद अपनी ही जैसी तीन लंबी तड़ंगी लड़कियों समेत बैठी हुई थी। कासिम ने मेज के दो पाए मजबूती से पकड़ रखे थे। देखते ही देखते मेज उसके सर से बुलंद हो गई। लड़कियां चीखती और कहकहे लगाती रहीं। कुछ देर वो उसे उसी तरह उठाए रहा। फिर लेडी जावेद अपनी हंसी पर काबू पाने की कोशिश करते हुए बोली, अब बस भी करो मुनव्वर, नहीं अभी तो माई दौड़ लगाऊंगा। कासिम रुक रुक कर बोला और लड़कियां चीखने लगी, नहीं नहीं हिलना भी मत मुनव्वर, मेज रख दो, लेडी जावेद ने जरा डपट कर कहा और ये बिगड़ा हुआ हाथी काबू में आ गया जैसे वो डपट महावत का आनक साबित हुई हो। वो आहिस्ता आहिस्ता मेज को नीचे लाया और इसके चारों पैर फर्श पर टिक गए। ऐसा करने के लिए उसे बैठना पड़ा था इसलिए तवाज़ुन बरकरार ना रख सका और मुंह के बल मेज के नीचे चला गया। ऐसा गिरा के फिर ना उठ सका। लड़कियों ने मेज से कूद कूद कर उसे उठाया। अब बताओ, कासिम ने आंखें निकालकर लेडी जावेद से पूछा, तुम झूठ समझती थी? सच कहती हूँ, हैरत के मारे मरी जाती हूँ। याददाश्त खो बैठने से पहले तुम इतने ताकतवर नहीं थे। ठींगे पर गई याददाश्त वादाश्त, मुझे भूख लगी है। ओ चलो चलो डाइनिंग रूम में, अब हम खाना ही खाएंगे, तुम्हारे पापा शायद इस वक्त बाहर कहीं खाएंगे। चलो ठीक है, कासिम सर हिलाकर बोला, इतने कमसिन पापा मुझे जहर लगते हैं। वो ड्राइंग रूम में आए। कासिम के लिए अलग मेज लगाई गई थी जिस पर वो तन्हा नजर आया। चारों औरतें दूसरी मेज पर थीं। गालिबन अब यहाँ उसकी खुशखुराकी का मुजाहिरा होने वाला था, लेकिन कासिम को इसकी परवाह नहीं थी कि क्या हो रहा है। वो तो खाने पर टूट पड़ा था। जरा सी देर में ये भी भूल गया कि इसके अलावा कोई और भी कमरे में मौजूद है। क्या हड्डियां भी निगल लेते हैं, एक लड़की ने पूछा। जी हाँ, तभी तो इतना दचौड़ा हूँ। गाँव गाँव गाँव, वो नवाला चबाता हुआ बोला। भाई खा लेने दो चैन से, लेडी जावेद बोली। क्या याददाश्त खत्म हो जाने से पहले भी इतना ही खाते थे? हरगिज नहीं, लेडी जावेद गमनाक लहजे में बोली। पता नहीं अब क्या होगा, कया है कया होगा। कासिम जो अब इनकी तरफ मतवजो हो गया था, मुँह चलाता हुआ बोला, कुछ नहीं तुम खाना खाओ, बात निकल ही आती है, वरना मैं तो अब ये चाहती हूँ कि कोई तुम्हारे सामने तुम्हारी बीमारी का नाम भी ना ले। हा 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 हा, कासिम ने भार सा मुँह फैलाकर कहका लगाया और बोला, मैं बीमार हूँ, ये बीमार हूँ, कहो तो मेज और कुर्सियाँ तक चबा डालूं। नहीं तुम बीमार नहीं हो, खाना खाओ, लेडी जावेद ने कहा। इतने में एक मुलाजिम ने कमरे में दाखिल होकर इतला दी, साहब वापस आ गए हैं, खाने के बाद ड्राइंग रूम में तशरीफ लाइए। हाय, कासिम कर रहा, आ गए साहिब वाहिब, आखिर तुम उनसे भागते क्यों हो? लेडी जावेद ने पूछा। मुझे पेटा कहना छोड़ दें, नहीं भागूंगा। क्यों ना कहें जब तुम हो, बेटे तो आप इनके भी हैं, एक लड़की ने हंसकर कहा। क्या? कासिम गुर्राकर खड़ा हो गया। अरे अरे, लेडी जावेद भी खड़ी हो गई, लेकिन कासिम उसकी तरफ मतवजह हुए बगैर उसी लड़की से बोला, जरा कहकर तो देखें कि क्या होता है। अरे नहीं नहीं, मैं नहीं कहूंगी, तुम बैठो। मैं कहता हूँ अब मेरा पीछा भी छोड़ो, तुम्हारा बेटा मुनवर साला कहीं मर खप गया होगा, ये तुमने कहाँ की बातें छेड़ दी। लेडी जावेद ने उसी लड़की से उसी लहजे में कहा जिसने कासिम को छेड़ा था। वो हंसकर रह गई। नहीं मैं तो भी जाऊंगा, देखता हूँ कौन साला रोक लेता है। कासिम की जहनी रो बहक गई और वो कुर्सी उलटकर दरवाजे की तरफ झपटा। इसके बाद वो तीनों लड़कियां भी इसके पीछे दौड़ी और बिलाकर तीसरे कमरे में इसे जा ही लिया। एक ने झपटकर उसकी कमर थाम ली और दूसरी ने गुदगुदाना शुरू किया। कासिम वही रुककर उछलने का कूदने लगा। वो बुरी तरह हंस रहा था। अरे नहीं, ही 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 ही, हा हा हा, बाघ हा 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 हा, तीसरी ने पीछे से धक्का दिया और वो उस लड़की समेत फर्श पर ढेर हो गया जिसने कमर थाम रखी थी। फिर वो दोनों भी उस पर टूट पड़ी और कासिम धार धार कर कहके लगाता रहा। तीनों गुदगुदा रही थी, वो फर्श पर पड़ा उछलता और कहके लगाता रहा, भला ऐसे में उठ बैठने की ताप किसे थी? नहीं हा 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 हा, जाऊंगा, गा गा हा हा हा, अल्लाह कसम नहीं जाऊंगा। अरे बाप रे बाप, माफ कर दो। नहीं नहीं, तुम जाओगे, कभी नहीं जाऊंगा, अल्लाह कसम। वो इसे छोड़कर हट गई, लेकिन वो पेट दबाए हंसता ही रहा। इतने में लेडी जावेद भी कमरे में दाखिल हुई और बिगड़कर इनसे बोली, जाओ निकलो, तुम सब यहाँ से क्यों इसे परेशान कर रही हो? तुम खामखा बोर हो रही हो। एक बोली, वो तो चाहते ही हैं कि परेशान किए जाएं। गा गा, कासिम हाँफता हुआ बोला, आप जाइए, सब ठीक है, देखा देख लिया, खामखा मरी जा रही हो। लेडी जावेद फिर कुछ कहने वाली थी कि एक ने बढ़कर बल्ब बुझा दिए। क्यों, ये क्या हुआ? अंधेरे में कासिम की आवाज गूंजी और अब फिर यक बयक उसके हलक से बेसाख्ता किस्म के हल्के भारी हर किस्म के कहके फूटने लगे। अरे अरे, ही 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 ही, अल्लाह कसम ये नहीं, ही 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 ही, अरे बाप रे, ही हा 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 हा, ही ही ही, बाग बाग, हिप हिप। सायरा आंखें फाड़े तस्वीर को घूरती रही थी, फिर खिसियानी सी हंसी के साथ बोली थी, आप मजाक कर रहे हैं? हूँ कलंदर गोराया, मेरे मुतालिक आइंदा इस किस्म के अल्फाज इस्तेमाल करने की जुरत ना करना, समझी? मैं तुमसे मजाक कर रहा हूँ, फिर ये सब क्या है? तुम्हारी तस्वीर नामुमकिन है, मुझे ख्वाब में भी कभी ऐसा मलबूस नसीब ना हुआ होगा। और ये जड़ाव ताज यकीनन किसी फोटोग्राफर के हाथ की सफाई है। वो किस तरह किसी दूसरे जिस्म पर मेरा चेहरा फिट कर दिया गया है, और ये ताज भी इसी तरह पहनाया गया है, क्यों? सारे की उलझन बढ़ती रही। आखिर इसने झिझलाकर कहा, आपने मुझे ये तस्वीर क्यों दिखाई है और मुझसे क्या चाहते हैं? यही के हालात का पामर्दी से मुकाबला करो, तुम स्टेट की सही वारिस हो। अरे मैं अब्दुल गफूर की लड़की हूँ, महले वाले शहादत देख के वो मुझे बचपन ही से जानते हैं, इन्हें भी जहन्नम में झोंको और अब्दुल गफूर को भी, एक रोशन तरीन मुस्तकबिल तुम्हारा मुंतजर है। मेरी समझ में कुछ भी नहीं आ रहा, वो लोग तुम्हें वर्गलाने की कोशिश कर रहे हैं। कौन लोग? सायरा चौंक पड़ी, वही जो पिछली रात तुम्हें अपने साथ ले गए थे। सायरा के हाथ पैर फूल गए। कलंदर की आंखें पहले से भी ज्यादा खौफनाक हो गई थीं। वो तो समझी थी कि बात बनाने में कामयाब हो गई है। इसकी इस कहानी पर यकीन कर लिया गया है कि हंगामे के बाद वो होटल से निकल भागी थी और एक कैफे में दम लिया था। तो ये कलंदर सब कुछ जानता है, अब क्या होगा? इसका सर चकराता रहा और आंखों के सामने तारीकी के बादल उमड़ते रहे। सर कुर्सी की पुश्त से टिक गया। कुछ देर बाद उसने महसूस किया कि कलंदर उसे आवाज दे रहा है, उसका शाना हिला रहा है। सायरा सायरा, लो पानी पी लो। यकीनन वो प्यासी थी, इतनी के हलक में कांटे पड़े जा रहे थे। फिर गिलास उसने उसके होंठों से लगा दिया था और वो एक ही सांस में खाली कर गई थी। जहन पर अब भी दुनसी छाई हुई थी। तुम्हें आराम की जरूरत है, कलंदर ने नरम लहजे में कहा। वो कुछ न बोली, बदस्तूर आंखें बंद किए कुर्सी की पुष्टगा से टिकी रही। कलंदर भी खामोश हो गया था। 10 मिनट गुजर गए। एक घड़ी की टिक टिक उसके जहन पर हथौड़े से लगा रही थी। उसकी समझ में नहीं आ रहा था कि अब क्या होगा, क्या उसे सब कुछ बता देना पड़ेगा, लेकिन खुद उसकी क्या पोजीशन है, कलंदर ने तस्वीर का कैसा चक्कर चलाया है, इसका मकसद क्या है, अब कैसी तबीयत है, कलंदर ने कुछ देर बाद पूछा। ठीक हूँ, वो थूक निकलकर मुर्दा सी आवाज में बोली। गुफ्तगू जारी रखो या फिर किसी वक्त कहिए कहिए जो कुछ कहना हो। इसके अलावा और क्या कहूँ कि मुझे तुमसे शिकायत है, आखिर तुमने ये बात मुझसे क्यों छुपाई। मैं अच्छी तरह जानता था कि वो तुम्हें ले गए हैं, जाहिर है कि खुद ही वापस भिजवा देने में कोई ना कोई मसलहत जरूर होगी। तुम्हारे दरमियान किसी किस्म का समझौता जरूर हुआ होगा। मैं नहीं जानती वो लोग कौन हैं। मैं अच्छी तरह जानता हूँ। फिर आप ही बताइए कि हमारे दरमियान किस किस्म का समझौता हुआ होगा। सायरा वो संभल कर बैठ गई। इतनी देर में भूल ही गई थी कि किससे हम कलाम है। मैं मतलब ये कि मेरी समझ में नहीं आता, कतई नहीं समझ सकोगी मेरी रहनुमाई के बगैर। मुझे डर है कि कहीं किसी दलदल में ना फंस जाओ। फिर बताइए मैं क्या करूं, मुझे सब कुछ बता दो। नहीं नहीं, मैं गद्दारी की मुर्तकिब नहीं हो सकती। गद्दारी? कलंदर चौंक पड़ा। किस से गद्दारी? तुम मेरी प्राइवेट सेक्रेटरी हो। ओ मैं क्या बक गई, मेरे खुदा, वो अपनी पेशानी मसलती हुई बोली। सायरा जी, वो खौफजदा सी आवाज में बोली। मेरी तरफ देखो, आंखें चार हुई और सायरा को ऐसा महसूस हुआ जैसे उसकी कुव्वत इरादी जवाब दे गई हो। वो इस तरह बोली जैसे ख्वाब में बोल रही हो। वो सीक्रेट सर्विस वाले थे, उनके चीफ ने मुझसे कहा था कि आप गद्दार हैं, एक गैर मुल्क के लिए जासूसी कर रहे हैं। मैं आप पर नजर रखूं और आपकी मसरूफियात से उन्हें मुतल्ला करती रहूं। दफतन वो आवाज बुलंद पड़ा, अजूबा अजूबा। इससे पहले कभी उसने इसे कहका लगाते नहीं देखा था। बड़ा डरावना कहका था, जैसे बयक वक्त हजारों खबीस रूहे चीख पड़ी हो। इसने बौखलाकर दोनों हाथों से अपना चेहरा छुपा लिया। कुछ देर बाद कलंदर ने इसका शाना थपकते हुए नरम लहजे में कहा, मैं तुम्हारे इस जज्बे की कदर करता हूँ कि तुमने मुझे गद्दार समझ लेने के बाद मेरी वफादार रहने का इरादा तर्क कर दिया था। मगर अच्छी लड़की वो बदमाश खुद गद्दार है। मैं अरसे से उनकी ताक में हूँ। जहाँ कोई वाज सबूत हाथ आया वो सलाखों के पीछे होंगे। सीक्रेट सर्विस वाले इस तरह हंगामा बर्पा करके लोगों को नहीं उठवाते फिरते। सायरा कुछ ना बोली। कलंदर ने फिर कहा, तुमने बहुत अच्छा किया, मुझे आगाह कर दिया। अब मैं इन्हें देखूंगा। क्या उसी शख्स ने खुद को सीक्रेट सर्विस का चीफ जाहिर किया था जिसके बाएं जबड़े पर जख्म का गहरा दाग है? जी हाँ, वही। सायरा चेहरे से हाथ हटाए बगैर बोली, कहाँ जाएगा मुझसे बचकर?
ये सब क्या है, मुझे भी बताइए। कुछ नहीं, अब तुम इनके लिए मेरी सुराग रसी करोगी, उसने जहरीली सी हंसी के साथ कहा। नहीं, मुझसे कुछ ना होगा, मुझे घर भिजवा दीजिए। अब घर गई तो पूरी तरह तबाही के गार में गिरोगी, मेरी ही हिफाजत में बेहतर जिंदगी बसर कर सकोगी। तुम बिल्कुल नहीं समझी कि वो क्या चाहते हैं। खुदारा आप ही समझा दीजिए, वरना मैं पागल हो जाऊंगी। अच्छा तो सुनो, ये कहानी अब से 2 साल पहले शुरू हुई थी। गुजरान स्टेट की शहजादी दुर्दाना यूरोप गई थी। वहाँ हैरत अंगेज तौर पर गायब हो गई। उसके साथ जो जिम्मेदार शख्स गया था उसने ये बात छुपा डाली। वो अब तक स्टेट के सरबराह को धोखे में रखे हुए है। वो कहता है शहजादी की जिद है कि वो 5 साल यूरोप में गुजारेंगी। स्टेट से बाकायदा तौर पर इसके अखराजात के लिए बड़ी बड़ी रकमें वसूल करता है और शहजादी की तलाश में है। लेकिन अब इसे भी यकीन आ गया है कि वो जिंदा नहीं है। तुम हैरत अंगेज तौर पर शहजादी से मुशाबे हो। ये इसी की तस्वीर है जो मैंने तुम्हें दिखाई है। मैं इस बदमाश से जिसका तुमने तज़किरा किया है अरसे से वाकिफ हूँ।